السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، فصل على محمد كما أنت أهله، فصل على محمد كما أنت أهله، وفعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. ساری دنیا میں رب کے وجود پہ کسی کو اختلاف نہیں، لفظوں میں رب کو نام ماننے والے بھی حقیقت میں رب کو مانتے ہیں. رب ایک ایسی طاقتور چیز ہے جس کے وجود پہ اختلاف نہیں، اور جس کی طاقت اور قوت کو ساری دنیا تسلیم کرتی آئی ہے اور سدا تسلیم کرے گی. رب ایک ایسی طاقت ہے، ایک ایسی قوت ہے، اور اس کا وجود مسلمہ سب نے تسلیم کیا. اور رب اپنی قدرت دکھاتا ہے، رب اپنی طاقت دکھاتا ہے، اور اس کی قدرت اور طاقت دکھانے کے انداز مختلف ہوتے ہیں، شاید ہماری سمجھ میں بعد میں آئے. لیکن رب اپنی طاقت اور قدرت کے جلوے دکھاتا ہے، مناظر دکھاتا ہے، مظاہر دکھاتا ہے، بیماریوں کی شکل میں، غربت کی شکل میں، مالداری کی شکل میں. کبھی دکھ نہ آئے، یہ رب کا جلوہ ہے، یہ رب کی طاقت کا ایک اظہار ہے. اور ہمیشہ دکھ آئے، یہ بھی رب کی طاقت کا اظہار ہے کہ میں چاہوں تو ایسا کر سکتا ہوں، میں چاہوں تو غربت صدا دوں، میں چاہوں تو فقر تمہارا ساتھ نہ چھوڑے، میں چاہوں تو تمہاری چار نسلیں بے گھر رہیں، کرائے کے مکان میں رلتی رہیں، میں چاہوں تو تمہاری نسلوں کو بنگلے اور کوٹھیاں اور بڑے بڑے وسیع پارک اور لان دوں، اور میں چاہوں تو تمہاری نسلوں کو روٹی روٹی کا محتاج کر دوں، اور میں چاہوں تو تمہاری نسلوں کو اتنا دوں کہ پتہ ہی نہ ہو کہ باقی کتنا ہے، آج کتنا ہے، کل کتنا ہے، گن نہ سکے. رب ہمیشہ اپنی طاقتوں کا اظہار کرواتا ہے، اور وہ انسان سے کرواتا ہے. جتنی بھی مخلوق دنیا میں آئی ہے انسان کے علاوہ، ساری مخلوق نے اپنی طبیعت نہیں بدلی، اپنا مزاج نہیں بدلا، اپنا انداز نہیں بدلا، اپنے دن رات نہیں بدلے. ساری مخلوق، ہر مخلوق اپنے صحیح مزاج سے صحیح چل رہی. ماڈرن دور کی بکری نے گھاس چھوڑ دیا ہو اور کچھ اور کھانا شروع کر دیا ہو، بکری جتنے دور میں ماڈرن ہوگی وہ بکری ہی رہے گی، اور شیر شیر ہی رہے گا، گیدڑ گیدڑ ہی رہے گا. میں صحرا میں آ رہا تھا تو میرے ساتھ ایک بندہ کر رہا تھا ڈرائیو، تو سامنے شکرا اٹھا، شاہین عقاب اٹھا. میں نے کہا شکار کیسے کھیلتا ہے؟ اس نے مجھے اس کے شکار کا منظر بتایا. اس کی نگاہ بڑی تیز ہوتی ہے، کہ یہ چوہے اور چھپکلیاں اور سانپ پکڑتا ہے نیچے سے، کہنے کے اوپر ایسے فضا میں کھڑا رہتا ہے اور نیچے دیکھتا رہتا ہے، ایسے پر اس کے بالکل سامت جامد ساکت ایسے کھڑے ہوتے ہیں. جب دیکھتا ہے نیچے چوہا ہے اور بل سے نکلا ہے، سانپ ہے یا چھپکلی ہے، کہنے لگے یہ پتھر کی طرح اوپر سے ایسے گرتا ہے. ایک ہی لمحے میں اس کے اوپر ایسے پنجوں اور چونچ سے اس کو پکڑتا ہے کہ اس کو تڑپنے سسکنے سنبھلنے کا موقع ہی نہیں دیتا. ایسی شاہین اوپر سے گرتا ہے. میرا رب اپنی طاقتوں کو دکھاتا ہے کہ ان چیزوں میں میری طاقتیں دیکھو، ان چیزوں میں میری قوتیں دیکھو. اس نے اپنی غذا نہیں بدلی، شاہین پہلے بھی وہی تھا، آج بھی وہی ہے. ہرن نے اپنا مزاج نہیں بدلا، بکری نے اپنا کھانا نہیں بدلا, فاختہ نے اپنی آواز نہیں بدلی. کوئل, کل میرے گھر کے سامنے کوئل کا ایک جوڑا تھا, ایسے اڑ رہا تھا, میں چپ کر کے اسے دیکھ رہا تھا. پھر سامنے تار پہ, بجلی کی تار پہ جا کے بیٹھا. خوبصورت سا جوڑا تھا کوئل کا. میرے اندر خیال آیا, تیری آواز آج بھی وہی ہے, ہماری آوازیں بدل گئی ہیں. کوئل کی آواز تو آج بھی وہی ہے, فاختہ کی آواز آج بھی وہی ہے, حتیٰ کہ گدھا بھی وہی آواز نکالتا ہے. جس دن پیدا ہوا تھا گدھے کی آواز اب بدلی نہیں. ہمارے محلے میں ایک مائی تھی, اس کو لدھے کی ماں کہتے تھے. میں اماں رحمت اللہ علیہ کے ساتھ گیا, انہوں نے کمرہ بنایا, غریب تھے بہت زیادہ, مبارک دینے کے لیے. تو اپنی بیٹی سے کہنے لگی, انگریزی جالے سے, انگریزی المارے سے, الماری میں جو فلاں پلیٹ اور چھابی پڑی ہے طارق کی امی کو, وہ چیز اس میں ڈال کے دے, انگریزی الماری میں. یہ میں نے پہلی دفعہ سنا کہ انگریزی الماری بھی کوئی ہوتی ہے. جہاز میں بیٹھتے ہی میں نے لوگوں کے لہجے, ایئرپورٹ سے نکلتے اور داخل ہوتے ہوئے انداز بدلتے دیکھے, پر کوئل اور گدھے نے اپنی آواز نہیں بدلی. خچر آج بھی وہی, خچر کا خچر ہے, نہیں بدلی اس نے اپنی آواز, نہیں بدلی اپنے لہجہ, نہیں بدلی. میں جہاز سے اتر رہا تھا تو چھوٹا فوکر تھا, جس دور میں فوکر چلتے تھے, اب تو ایٹی آر ہے. تو وہ ایک بندہ نا ایسے ٹانگ پہ ٹانگ رکھ کے باقی کھڑے ہوئے تھے. تو لاہور ایئرپورٹ پہ جو ہے وہ فون پہ بات کر رہا تھا کہ میں جہاز بیٹھے ہوں, اس طرح کی جیسے بڑے مارتے نا. ایک بندہ کہنے لگا, امبرسر ساتھ ہی ہے, سکھ ہوتے ہی رہتے ہیں. یہ کہہ کے بندہ گزر گیا کہ امبرسر ساتھ ہی ہے لاہور کے. چڑیا نے اپنی آواز نہیں بدلی, اپنا لہجہ نہیں بدلا, اپنا انداز نہیں بدلا. زمیں بدلی, زماں بدلے, مکی بدلے, مکان بدلے, نہ تو بدلا نہ میں بدلا, تو پھر بدلا تو کیا بدلا, ہم بدل گئے, ہم بدل گئے. گھوڑے کے ہن ہنانے کی آواز آج بھی وہی ہے, کتے کی چنگھاڑ اور چیخو پکار جو بھی اس کی آواز ہے آج بھی وہی ہے. سبزیوں نے اپنے ذائقے, پھلوں نے اپنا مزاج, پھول نے اپنی خوشبو, زمین نے اپنا اگانا, بارش نے اپنا برسنا نہیں بدلا. یہ اللہ کا قدرت کا نظام ہے, رب کی طاقت کا نظام ہے. رب مجھے آپ کو دکھا رہا کہ دنیا کا کوئی بھی نظام ہے یہ نہیں بدلا. بلی کے بچے کو پہلے دن سے دیوار پہ چڑھنا اترنا اور دیوار پہ چپک جانا کہ ادھر نہ گرے ادھر نہ گرے, لاکھ اونچی دیوار ہو, بلی کا بچہ پہلے دن سے یہ فن رب کی طاقت اور قوت کے نام کی برکت سے جانتا ہے. انسان کا بچہ پہلے دن سے یہ فن نہیں جانتا, بیٹ سے یوں نیچے گرتا ہے, چار پائے سے یوں تھو نیچے ہوتا ہے. بچوں کو سلانے کے لیے ادھر سے تکیے کی دیواریں ہوتی ہیں, ادھر تکیے کی دیواریں ہوتی ہیں, پھر وہ تکیے کی دیواریں پھلان کے پھر بھی نیچے گر جاتے ہیں. پوری دنیا میں صرف انسان بدلا ہے, اس کا مزاج بدلا, اس کا انداز بدلا, اس کی نظریں بدلیں, اس کی چاہتیں بدلیں, اس کے جذبے بدلے, اس کا مانگنا بدلا, انسان بدلا کہ کوئی نہیں بدلا, کچھ بھی نہ بدلا, کوئی بھی نہ بدلا, نہ بدلا. کہنے لگا کہ میں, وہ میرے ساتھ تھا, وائلڈ لائف کا وہ افسر تھا اس ایریا کا, میں اس کی گاڑی میں بیٹھا تھا. کہنے لگا جی آپ میری گاڑی میں بیٹھ جائیں. کہنے لگا یہاں ایک چھوٹا سا بچہ ملا ہمیں, کوئی کہے کتے کا بچہ ہے, کوئی کہے بھیڑیے کا بچہ ہے, کوئی کہے گیدڑ کا بچہ ہے. میں نے دیکھا, میں نے کہتا یہ بھیڑیے کا بچہ ہے, کہیں سے کوئی لے آیا بندہ, میں نے اس کو گھر پالا. جب دیکھا تو وہ بھیڑیا تھا, کتا گیدڑ بھیڑیا, شکلیں تقریباً ملتی جلتی ہیں. मैं उस भेड़िए के बच्चे को पाला, मैं उस पर भरोसा नहीं करता था, बंद रखता, लेकिन वो मेरा बहुत माइल हो गया और मुझसे बहुत मानूस हो गया, मानूस हो गया। कहने लगे एक चीज मैंने उसकी देखी, यकीन जानिए जो बात मैं अभी कह रहा हूं, उस बंदे ने ये बात कह के मुझे घुमा दिया। लेकिन एक चीज मैंने देखी कि कहीं कोई मुर्दार गोश्त पड़ा होता था, यानी कोई बकरी मर गई है, कोई गाय मर गई है, उसका गोश्त काट के मैंने उसके सामने डाला, उसने सूंघा, एक तरफ हो गया। हराम मैं नहीं खाता, एक पैगाम। फिर मैंने उसे भूखा रखा, चलो शायद इसका पेट भरा हुआ है, हम इसको खिलाते पिलाते रहते हैं, उसको भूखा रखा। कल लगे मैंने उसको चक्की छिक्की दी, लफ्ज उसने इस्तेमाल किया, यानी अच्छी खींच दी उसको, यानी अच्छा भूखा रखा। फिर मैं गोश्त लाया हराम का, मैंने उसके सामने रखा, वो उसने सूंघा, एक तरफ हो गया। जानवर को अभी भी अपना मिजाज नहीं बदला। भेड़िया कहते हैं नहीं ना ना, मार के खाऊंगा, ताजा खून पीऊंगा, ताजा खून चाटूंगा, शिरयानी से उबलता और निखरता हुआ खून मेरा मिजाज है, मरा हुआ और हराम और मरा हुआ वो गिधे खाएंगे और कोई और जानवर खाएंगे। मेरा मकाम ऊंचा है, भेड़िया अपने मिजाज से नहीं बदला। ये रब दिखा रहा कायनात के जितने भी निजाम है, जितने तुम खूनखार कहते हो जानवर हैं, ये अपनी तबीयत और फितरत से नहीं बदले, इंसान क्यों बदला? तुझे क्या हो गया? और तूने लौट के उसी रब के पास जाना है, और आखिरकार तेरा ठिकाना वही तेरा रब है, कहीं भाग नहीं सकता तू, कहां जाएगा? आज भी कुत्ता अपनी तबीयत के एतबार से मालिक का वफादार है। कितने वाकयात ऐसे हैं कि दूध में सांप ने जहर डाला था और वह पीने लगा और कुत्ते ने उठा के उसको हटाया, फिर हटाया, वो न हटा, आखिर कुत्ते ने खुद उसको दूध को पी लिया और पीते तड़पना शुरू कर दिया और मर गया, और जिंदगी अब की बाजी हार के और वफा का एक पैगाम दे गया। कैसे वफा करते हैं? क्या तू भी किसी का, तेरा भी कोई मालिक है, तू भी किसी का रखवाला है, तू भी किसी के टुकड़े खाता है, तूने उसके साथ कितनी वफा की है? वाकियात है कि कुत्ता खुद वो पी गया, पहले बहुत रोका, बहुत रोका, ना रोका तो खुद पी गया और पीते ही तड़प के मर गया। पूरी दुनिया का मिजाज और अंदाज ना बदला, जानवर है कोई भी है, बेजुबान है, इंसान बदल गया। और अल्लाह पाक ये सारी जिंदगी जानवरों के जो दिखाता, ये इसलिए दिखाता कि इनको देखो और इनको समझो और समझ के अपनी जिंदगी को परखो, अपनी जिंदगी को परखो कि मैं भी परखूं, आप भी परखें, हमें क्या हो गया? मजबूर हो के उस रब की तस्मियां पढ़ते हैं, बेबस हो के उस रब का नाम लेते हैं, मजबूर हो के मंदिर की घंटी बजाई तो असल में तो रब को पुकारा, असल में तो रब को पुकारा, गुरुद्वारे के आस्ताने और चौखट को छुआ तो असल तो रब को पुकारा, और बुत के सामने, बुत के सामने उसकी सेवा और खिदमत की, असल तो रब को पुकारा, कब्र को सजदा किया, असल तो रब को पुकारा। ये बेबसी के अंदाज हैं। बुत के कदमों में फल रखे, दूध रखा और चीजें खाने पीने की रखी, असल तो रब को पुकारा। वो जानते हैं बुत वाले कि बड़ा रब है, ये रब से बनवा के देते हैं, वो भी यही कहते हैं कि ये रब नहीं है, ये छोटे रब हैं। वो बड़ा एक और रब है, जो आसमान पे है, या उनसे मनवा के देते हैं, हमारी सुनता नहीं, तेरी टालता नहीं। ये असल बुनियाद पैगाम सारा वहीं जा रहा, एक रब है, एक ताकतवर अजीम हस्ती है कायनात की, जिसके बगैर हमारा गुजारा नहीं, कब्र में गुजारा नहीं, जिंदगी में गुजारा नहीं, दुनिया में गुजारा नहीं, और आखिरत में गुजारा नहीं। और ये चंद लम्हों की जिंदगी है जो सिमटती चली जा रही, अभी 2016 हुआ था, अभी वो खत्म होने का पैगाम और हिचकियां ले रहा 2016 की असर हो गई है और डूबती मगरब आ रही है, ये पैगाम है। हम बदले, हमने अपने शक्ल बदली, हमने अपना लिबास बदला, हमने अपना चेहरा बदला, हमने अपना मिजाज बदला, हमने अपनी हिजाएं बदली, अपना उठना बैठना सोना जागना बदला। फिर बदलने के बाद फिर हमें तकलीफ आई, हमें परेशानी आई, हमें मसाइल हमारे हल ना हुए, फिर वापस पलटे फितरत की तरफ, सादगी की तरफ। शोर ना हो ऐसी जगह, घर हो गारे से बनी हुई अंदाज की चीजें हो, फर्श ऐसा हो जो सादगी का हो, वुडन लकड़ी का फर्श हो, वापस आए, लेपा पोती हो, वापस आए, ऐसे छोटे छोटे झरोके हो जिनसे रोशनियां फूटे, चिराग की तरह जैसे लालटेन चिराग जलते थे, वापस आए। ये सारा निजाम हमें वापस ला रहा, मुराकबे की तरह पूरी दुनिया लौट रही और मुतवज्जे हो रही, ये वापसी का पैगाम है, ये वापसी का निजाम है। हर्बल मेडिसिन की तरफ, जड़ी बूटियों की तरफ इलाज की तवज्जो बढ़ रही, हजामा की तरफ खून निकालना, यह मुतवज्जे हो रही मखलूके खुदा, ये वापसी का प्रोग्राम है। पहले लिखते थे सारे मौलिज डॉक्टर कि देसी घी नहीं खाना, आप कहते हैं वापस खाओ, कहते ऑलिव ऑयल जैतून का तेल इस्तेमाल करो, ये वापसी का प्रोग्राम है सारा। चमड़े का जूता पहनो, सूती कपड़े पहनो, जिसको कॉटन का नाम हमने रख दिया, ये वापसी का प्रोग्राम है। और रब दिखा रहा है वापस आना पड़ेगा उस जिंदगी को जो तुम्हारी फितरत है और जिस फितरत का तुम्हारा ओढ़ना बिछोना तुम्हें चैन सुकून देगा, इसके अलावा वापसी नहीं है। हम बदल गए और बहुत बदल गए। और अजीब बात है, मेरे पास केस आते हैं, लोग कहते हैं कि अगर हम तस्वीर पढ़ते हैं हम पे एतराज होते हैं, हम जिक्र करते हैं हम पे एतराज होते हैं, हमें डांट और तनकीद और गालियां यहां तक का मौका मिलता है। किसी की माँ कहती है क्या कर रहा, किसी का बेटा माँ को कहता है ये क्या कर रहा, किसी का बाप बेटे को कहता है ये क्या कर रहा, कोई घर में आए मेहमान तो घर वालों को कहते हैं ये तस्वीर क्या पढ़ रहे हैं, ये जिक्र क्या कर रहे हैं, ये अमाल क्या कर रहे हैं, तुम्हारा तो हर वक्त मुसल्ले भी वक्त गुजरता है। हालांकि नहीं गुजरता, वो काम दुनिया के सारे करते हैं। ये क्यों हुआ? उसकी वजह यह है, ये इसलिए हुआ जिंदगी में वो फितरी जिंदगी गुजारने का रिवाज ही खत्म हो गया, मिजाज ही खत्म हो गया। एक दौड़ है जो जिंदगी की चल रही है, मिजाज ही खत्म हो गया। हाँ, ज्यादा परेशानी आई तो कहीं से बंदे इकट्ठे करके या बच्चे इकट्ठे करके और कहते जी सवा लाख दफा आयत करीमा पढ़ा दी सवा लाख दफा। मैं नहीं कहता ये पढ़ना ठीक है, लेकिन पढ़वाना ठीक नहीं, ये अंदाज नहीं है। खुद पढ़, थोड़ा पढ़, खुद पढ़, अपने घर वालों को साथ लेके थोड़ा पढ़ो, कोई बात नहीं। मैं एक अल्लाह वाले के पास बैठा था, एक बंदा, उसने 20 रकात नमाज नफिल पढ़े मगरिब के बाद अव्वाबीन के, और जिस अंदाज से पढ़े मुझे शेख फरमाने लगे, और मौलाना अब्दुल्ला साहब थे रहमतुल्लाह अलैह, मुझसे फरमाने लगे 6 पढ़ लेता कोई बात नहीं, 20 न पढ़ता, लेकिन इस तरह ना पढ़ता कि जिसने नमाज को जबह किया है, 6 पढ़ लेता। और 6 में भी ऐसा है, आप 2 सुनते पढ़ के जो 2 नफिल है उनमें अवाबीन की नियत कर सकते हैं, 2 नफिल वो हो गए, फिर 2 नफिल और हो गए, फिर 2 नफिल और हो गए, मगरिब भी हो गई, मगरिब की सुनते भी हो गई और अवाबीन भी हो गए। अब थोड़ा पढ़े, घर में पढ़े, आप थोड़ा पढ़े, मिलके पढ़े। क्यों कहते हैं वालिद का जनाजा, वालिद का जनाजा। हमारे मोहसिन फौत होने उनके परसों उनके मैयत पे गया, नहला रहे थे और मैं उनके जिस्म को देख रहा था खड़ा सामने नहला रहे थे, तो कैंची लेके उन्होंने मेरे सामने कपड़े काटे, वो कमीज काटी, फिर ये बाजू काटा, और फिर मैंने सबको बुलाया उनके भाइयों को। मैंने अर्ज किया, मैं कहा देखो अगर आप में से कोई अहल बेटा हो तो वही जनाजा पढ़ाए, क्यों जो दर्द बेटे में होगा बाप की बख्शिश का वो किसी में और में कहां हो सकता है। जो मां बच्चे के बारे में जानेगी मोहब्बत और प्यार, इश्क और उल्फत, वो कोई और कैसे कर सकता है, और नहीं कर सकता। खुद पढ़े, मसाइल का हल जिंदगी के किसी और रास्ते में था, जानवर न बदला हम बदल गए, जानवर न बदला। हम खड़े थे वहां कागान में बड़े दरिया के सामने, वहां के जो मकामी सरदार थे वो ले गए दरिया पे, एक बूटी है हमारी सभलू बूटी, सभालू भी कहते हैं, कैंसर के लिए, हड्डी टूटने के लिए और बीमारियों के लिए। वो से कहने लगे तब हमने एक जानवर का शिकार किया, और जब जानवर का शिकार किया तो परिंदा था, परिंदे का शिकार किया, उसकी टांग पे इस बूटी का छिलका लिपटा हुआ था, उसकी टांग पे इस बूटी का उसने छिलका लपेटा हुआ था, मालूम हुआ इसकी टांग को चोट लगी, टांग टूटी थी, उसने अपना इलाज किया और वो छिलका लपेटा हुआ था। मैं स्टेशन से आया तो टांगे पे बैठा, टांगे बना उसका घोड़ा लंगड़ा रहा था, मैंने कहा क्या हुआ, कहने लगे ये चोट लगी है, चोट लगी। मैंने कहा फला बूटी होती है वो ले ले, उसको कूट के थोड़ा सा घी मिला के उसको उसको दे, ये ठीक हो जाएगा, 5 रुपए की ले ले। मैंने उसको 5 रुपए देने थे, मुझे कहने लगे यही 5 रुपए की आप दिला के दे दें, आपको पता होगा। उसने वो कूटा, यही संभालो बूटी, उसने कूटा और थोड़ा थोड़ा देना शुरू कर दिया। कुछ अरसे के बाद मिला, कहने लगे बहुत इलाज बताए थे, मैंने दिया, मेरा तो घोड़ा ठीक हो गया। उस परिंदे को पता है मेरा इलाज यहां रखा है, उस परिंदे को पता है। मुझे उस दिन एक साथ कहने लगे, मैंने बंदरों की डॉक्यूमेंट्री देखी कि एक बंदर को मोशन लग गए, पेचिस लग गए, फिर वो गया और चिकनी मिट्टी जाके उसने खाई, और चिकनी मिट्टी खाया और फिर उसकी तबीयत बिल्कुल निढाली से बेहतर हो गई। बंदर को अपने इलाज का पता है, अपनी खैर की राहों का पता है, अपने खैर के रास्तों का पता है। रास्ता भूले तो हम भूले, मंजिल भूले तो हम भूले। चींटी आज भी वो अपनी लाइन पे चलती है, और आप कभी चींटियों की लाइन पे गौर से देखें, हर आने वाली चींटी दूसरी चींटी को यूं लगा के अस्सलाम वालेकुम आप चेक करें, चींटी आएगी यूं आएगी, ऐसे हल्का सा टच देगी मुसाफा का सलाम करके फिर आगे, फिर अगली चींटी को अस्सलाम वालेकुम। अभी पिछले दिनों चींटियों ने अपना घर साफ करना शुरू किया, हर बिल के बाहर चींटियों के मुर्दा लाशें, उनका घर साफ। ये सफाई का सीजन शुरू है, चींटियों के बिल के बाहर मैंने बहुत ज्यादा देखा, वो सारा उनकी लाशें और उनका जो है वो सारा कचरा वगैरह बाहर निकला हुआ था। चींटी अपनी तरतीब पे आज भी वैसी है, दिन रात लाइन में लगी हुई है, और चींटी को पता है मैंने गल्ला उठा के ले जाना है, गंदम को 2 टुकड़े कर देने हैं, अगर इस गंदम के गल्ले को मैंने साबित रखा तो नमी के मौसम में उग आएगा और मेरे काम का नहीं रहेगा, वो गंदम के टुकड़े को, बाजरे के टुकड़े को, ज्वार के टुकड़े को, मकई के, उसको 2 हिस्सों में तकसीम कर देगी, 2 हिस्सों में तकसीम उगता नहीं है। आज भी उसका उसकी गिजा का उसे पता है, अपनी दवा का उसे पता है, अपने इलाज का उसे पता है। भूले तो हम भूले, बदले तो हम बदले। हमारी तबीयतें बदल गईं, हमारे इलाज बदल गए, हमारे लिबास बदल गए, हमारी शक्लें बदल गईं, हमारे जज्बे बदल गए, हमारी सोचें बदल गईं, हमारे रिवाज बदल गए, हमारी शादियां बदल गईं, हमारे गम اور غم کے انداز بدل گئے، ہم ہی بدل گئے، ہماری صبحیں، ہماری شام، ہماری راتیں سب بدل گئے. اور اگر کوئی تسبیح خانے سے تھوڑا سا ایسے ٹچ کرتا ہے یا کہیں سے تسبیح خانے کا پیغام ملتا ہے اور وہ اپنی زندگی میں وہ چیزیں لاتا ہے تو اس کو حیرت کی نظر سے دیکھا جاتا ہے یا پھر اعتراض فوراً کیا جاتا ہے. مجھے ایک بندہ کہنے لگا کہ میں تھک گیا ہوں، میں کس چیز سے؟ کہہ رہے اعتراض سن سن کے، بس چھوڑ دو. کہ یہی تو بات ہے کہ آپ نے ہمیں جو نسوار لگائی ہے وہ چھوٹتی نہیں ہے. کہنے لگے آپ کو بھی پتا ہوگا، جیسے نا پٹھان بیٹھا ہوا تھا، اس کا خرگوش بھاگ گیا، اس نے کہا آپ کا کھانا خرگوش بھاگ گیا، اس نے کہا کوئی مسئلہ نہیں، اس کا نسوار ختم ہوگا ابھی آئے گا، دیکھو تو صحیح. ہم نے اس کو نسوار لگایا ہے، اس کا نسوار ختم ہوگا، زر زر کما، دیکھو تو صحیح، ابھی فوراً آتا ہے جلدی جلدی. مجھے کہنے لگا کہنے لگا آپ نے جو نسوار لگائی ہے، یہ نسوار جو ہے ہمیں پھر اس کو چھوٹنے بھی دیتی، لیکن اب تو میرے گھر والوں نے انتہا کر دی ہے، اعتراض کی انتہا کر دی آپ کے میرے گھر والوں نے، اور بہت زیادہ اعتراض مجھے تھکا دیا ہے. میں نے کہا ادھر آ، میں نے کہا عام طور پہ تھپکیاں دینے کا میرا مزاج نہیں ہے، تھاپڑا لگائے جا تو کامیاب ہے، تھوڑا سا لفافہ ادھر ڈالی جا، جیسے کمائی کرتا ہے کر. ہم راوی کا پل گزر رہے تھے، میرے ساتھ ایک ساتھ بیٹھے ہوئے تھے، کہنے لگے جہاں پہلے میں بیٹھ تھا وہ کہتے تھے جس طرح کرنا ہے کر، ہمارا حصہ بس نکالے جا، ہمارا حصہ نکالے جا. اور وہ کہتے تھے، وہ آتے تھے تو کہتے تھے سکا راشن لینا ہے، یہ کیا خشک راشن لینا ہے. انہوں نے کہا وہ کیا؟ انہوں نے کہا آپ گندم دو، دانے دو، کپڑے دو، چیزیں دو، نہیں پیسے، خشک راشن لینا ہے. خشک راشن لینا، کیا بات کر رہا؟ کہنے لگا تھک گیا ہوں. میں نے کہا ذرا میں تجھے تھپکی دوں. میں نے کہا آپ میری تھپکی دینے کا مزاج نہیں ہے، اور نہ آپ توقع رکھیے گا آپ آ کے مجھے بہت بڑا کارنامہ سنا ہے. اسی میں خیر ہوتی ہے. میں نے کہا ترا، میں نے کہا قیامت کے دن مجھے امید ہے اللہ پاک تیری بخشش کرے گا، اللہ کی رحمت سے امید ہے، اللہ میری بھی کر دے. پر قیامت کے دن جو ستر صف میں کھڑے ہوں گے نا، لوگ صف میں کھڑے ہوں گے، اور جن پہ اعتراض ہوا تھا، اور جن کو پتھروں پہ گھسیٹا گیا تھا، اور جن کو آگوں انگاروں پہ گھسیٹا گیا تھا، اور جن کے بچوں کو سسکایا گیا تھا، ان کی آخری صف میں شاید تو بھی کھڑا ہو جائے گا. کہ مولا وہ شخصوں تیرے مدینے والے کی زندگی اور تیرے مدینے والے کے عشق کے لیے میں نے زندگی میں اعتراض برداشت کیا تھا اور اسے سہا تھا، اور اسے دل سے سہ کے یہ کہا تھا کہ مولا اگر تو اس پہ راضی ہے تو پھر میں بھی راضی ہوں، کہ مولا اگر تو اس پہ راضی ہے تو میں بھی راضی ہوں. جب ہم بدلے، جانور نہیں بدلا، اس لیے کبھی کسی جانور نے ٹینشن کی گولی نہیں کھائی، جانور نہیں بدلا اس لیے جانور کی نیند کا مسئلہ نہیں ہوا، جانور نہیں بدلا اس لیے جانور نے خودکشی نہیں کی، جانور نہیں بدلا اس لیے جانور نے طلاقیں کی شرح جانوروں میں نہیں بڑھی، اور جانور نہیں بدلا اس لیے جانوروں کے اندر وہ فرقوں کے نام پہ، مذہب کے نام پہ، اور علاقوں کے نام پہ، اور قوموں کے نام پہ، اور الیکشن کے نام پہ خون اور خون بہانا، اور یہ آپس میں ٹکڑے ٹکڑے نہیں ہوئے، کیونکہ جانور بدلا نہیں، ہم بدلے، ہمارے اندر یہ چیز آ گئی، ہم بدلے ہیں. اب پھر کہتے ہیں، وہ کہتے ہیں جانور اگر کچے فرش پہ رہے گا، کچی زمین پہ رہے گا، سدا صحت مند رہے گا، پکی پہ آتے ہی جانور جو ہے وہ پریشان ہوگا، بیمار ہوگا، اس کو پکے پہ نہ رکھو. اب انسانوں کے بارے میں کہتے ہیں کہ اس کو کچے فرش میں رکھو، مٹی میں. میں ایک صاحب کے ہاں جانا ہوا، انہوں نے گھر میں ایک کمرہ رکھا تھا، دو دو فٹ نیچے مٹی بچھائی ہوئی تھی، اور میں بچوں کو کہتا ہوں اس مٹی میں کھیلو، کھاؤ مٹی، کھیلو، اس کے اندر جو ہے تم لوٹو پوٹو کیوں، جو بچے مٹیوں میں کھیلتے ہیں وہ بیمار نہیں ہوتے، ان کا امیونٹی اورینٹل فورس دفاعی نظام جو بیماریوں کو کنٹرول کرتا ہے ان کی امیونٹی بہت زیادہ اسٹرانگ مضبوط ہو جاتی ہے، ورنہ ہر تھوڑا سا موسم بدلا ہے بچہ بیمار ہو گیا، ہر موسم بدلتے ہی بندہ بیمار ہو گیا. میں آپ کو نیا پیغام نہیں دیتا اور یہ میری کوئی اپنی ایجاد نہیں ہے، جو باتیں اب تک میں آپ سے کرتا ہوں یہ ٹوٹی پھوٹی باتیں، یہ بالکل اپنی ایجاد نہیں ہے. میں پرانی باتیں ڈھونڈ ڈھونڈ کے آپ کے سامنے پیش کرتا ہوں، وہ پرانا بھولا ہوا پیغام جو میں بھی بھولا آپ بھی بھولے، بہت کم لوگ ہیں جن کو یاد ہے، سب کی بات نہیں کرتا، جو میں بھی بھولا آپ بھی بھولے، وہ بھولا ہوا پیغام جا کے میں بستر و تازہ کرنے کی کوشش کرتا ہوں، یاد دہانی کراتا ہوں، اپنی ذات کے اعتبار سے بھی آپ کے سامنے بھی یاد دہانی کی کوشش کرتا ہوں کہ ہم وہ سبق یاد کر لیں جس سبق کو بھول کے ہم اپنی زندگی کی فطرتوں سے دور ہو گئے تھے. مسائل ہمارے حل نہیں ہو رہے، مشکلات بڑھتی چلی جا رہی ہیں، مشکلات بڑھتی چلی جا رہی ہیں. مجھے ایک صاحب کہنے لگے کہ آپ نے میگزین میں لکھا ہے کہ شیمپو اور کریموں کے بارے میں، اس نے بہت بڑی مجھے ریسرچ دکھائی ساری، جب سے یہ شیمپو کریمیں اور جنک فوڈ یہ جو فاسٹ فوڈ ہوتی ہیں یہ آئی ہیں، اس دن سے چہرے کے بال خواتین کی اور مونچھیں نکلنا شروع ہو گئی ہیں، غیر ضروری بال، کریمیں، شیمپو اور فاسٹ فوڈ، غیر ضروری بال نکلنا شروع ہو گئے. پہلے بری بری مائیوں کو کوئی ایک دو بال نکل آتے تھے، دادی کو نانی کو 70-80 سال کی عمر میں جا کے ایک آدھ کوئی بال ہوتا تھا، اس بات کی دلیل ہے کہ اماں بہت بوڑھی ہو گئی ہیں. مجھے تین خاندان میں تین بیٹیاں اکٹھی آئیں اور ساتھ دو کی شادی نہیں ہوئی تھی، ایک کی ہو گئی، اور اس نے منہ ایسے لپیٹا ہوا تھا، کہنے لگا اس شوہر کی مہربانی ہے، اس نے مجھے قبول کیا ہے، اور اس کی بالکل ایسے شیپ تھی جیسے پورے کے پورے مرد کی ہوتی ہے، اور کہتے ہیں کہ ہم باقاعدہ ویسے شیپ کرتے ہیں جیسے کہ مرد کرتے ہیں، شیو ہمارے شیو کے لیے وہی سارا پورا کا پورا جو ہے وہ وہی چیزیں ہوتی ہیں جو روزانہ مرد، جو جس کی داڑھی نہیں ہوتی وہ شیو کرتا ہے، وہی کے وہی کرتے ہیں. کہنے لگے شوہر کی مہربانی ہے، اس نے مجھ جیسے بیوی کو قبول کیا ہوا ہے، اس کا صبر ہے، اس کا حوصلہ ہے، اور ہماری تینوں بہنیں، ان کی دو کی شادی نہیں ہوئی اور اس کی بنیاد یہی ہے. تین چیزیں، فاسٹ فوڈ، شیمپو اور کریمیں. کریمیں یہ تین چیزیں ایسی ہیں جس سے ہمارا مزاج بدل گیا. جانوروں کے اندر کی فطری زندگی، فطری زندگی، جانوروں کے اندر کی فطری زندگی، وہ فطری زندگی ایسی ہے کہ جس فطری زندگی نے انہیں سدا بہار رکھا ہوا ہے. تتلی آج بھی وہی حسن و جمال لیے پھر رہی ہے، اور دیکھنے والے ایسے ایک دل میں، ایک پل میں اس کا دل جو ہے ٹھنڈا ہو جاتا ہے. جگنو آج بھی اپنی روشنیاں رات کو شام ڈھلے بکھیرتا ہے، اور اس کی روشنیاں چنگاریاں بتا رہی ہوتی ہیں کہ اس کے اندر کا فاسٹ فورس یہی جلتا ہے جو سائنس کہتی ہے، وہ باقی ہے، اس کی غذائیں باقی ہیں. ہم اپنی دوا میں بدل گئے، ہم اپنی غذا میں بدل گئے، ہم اپنی ادا میں بدل گئے، ہم اپنے جذبوں میں بدل گئے، ہم اپنی زندگی کی ترتیب میں بدل گئے، بدل گئے. اور اگر ہم کہتے ہیں یہ ہو تو معاشرہ میں حیرت سے دیکھتا ہے، اور وہ معاشرہ جو حیرت سے دیکھتا ہے اس میں اس کا قصور نہیں ہے. اسے الزام نہ دیں، الزام دیں گے تو تقابل پیدا ہوگا، مقابلہ پیدا ہوگا، پھر مقابلہ جب ہوگا ٹکراؤ پیدا ہوگا، جب ٹکراؤ ہوگا تو معاشرے میں آگ لگ جائے گی. ہم اسے الزام نہ دیں، اس کا قصور نہیں ہے، اس نے جو سنا، جو پڑھا، جو دیکھا تو اس کے مطابق چلے گا. کیوں؟ انسان متاثر ہونے والا فرد ہے، انسان زندگی کا وہ اللہ نے فرد بنایا ہے جو متاثر ہوتا ہے. انسان کے اندر 70% چیز متاثر ہونے والی ہے، 70% انسان بنا ہے لیکوڈ سے اور 30% بنا ہے سالڈ، اس میں ہڈیاں 30% ہیں، باقی ساری لیکوڈ ہیں، جگر، گردے، آنتیں، پھیپھڑے، دل، گوشت، چربی، خون، رگیں، یہ ساری چیزیں ایسی ہیں جو گرمی سے سکڑ جائیں اور منجمد ہو جائیں، سردی سے اور گرمی سے پگھل جائیں۔ فریج میں بوتل رکھو پانی کی، برف کے خانے میں برف بن جائے اور باہر رکھو تو ایک پل میں پگھل جائے۔ انسان معلوم ہوا 70% جسم ہی ایسا رکھتا ہے جو متاثر ہونے والا جسم ہے، ہمارا جسم ہی متاثر ہونے والا ہے۔ اگر کوئی آپ پہ اعتراض کرتا ہے، برا بھلا کہتا ہے، مجھے برا بھلا کہتا ہے، اس کا قصور نہیں ہے، ہم نہیں اس کو پیغام پہنچا سکے، قصور تو ہمارا ہے، ہم وہ فطرت کا مدینے والے کا میسج نہیں پہنچا سکے جو کملی والے نے زندگی کا ایک انداز روحانی اور نورانی ہمیں دیا تھا، ہم وہ نہیں پہنچا سکے، اس میں قصور تو ہمارا ہے، اس میں ہمارا انداز ہے، ہم نہیں پہنچا سکے، ان کا کوئی قصور نہیں ہے۔ بیمار اگر آپ کی بہترین غذا پہ اعتراض کرتا ہے کہ میں نہیں کھاتا، حالانکہ اس کا منہ کڑوا ہے، کہتے یہ کڑوی ہے، میں نہیں کھاتا، کھلانے والا ایک چمچ خود کھاتا ہے، اس کا جی چاہتا ہے ساری پلیٹ میں کھا جاؤں، لیکن کہتا ہے منت کرتا ہے۔ اچھا، بیمار پہ غصہ نہیں آتا، جو وہ کھانے پہ میٹھے پہ کو کڑوا کہتا ہے اس پہ ترس آتا ہے، اس پہ رحم بڑھتا ہے، اس پہ خیر خواہی اس کے ساتھ بڑھ جاتی ہے۔ ساری امت بیمار ہے سوائے چند لوگوں کے، بیمار ہیں، وہ مدینے والے کی شفا کو کڑوا کہیں گے، وہ مدینے والے کی اداؤں سے منہ پھیریں گے اور وہ مدینے والے کی اداؤں سے دور بھاگیں گے، بیمار ہیں۔ تو بیمار کے ساتھ تو محبت بڑھنی چاہیے، ترس بڑھنا چاہیے، رحم بڑھنا چاہیے، اس کو کوئی لاجک، کوئی دلیل، کوئی منت، گھٹنوں پہ پاؤں پہ ہاتھ رکھ کے اس کو دینا ہے کہ اگر اس نے نہ کھایا، یہ غذا نہ کھائی تو اس میں خون کی کمی ہو جائے گی یا جسم کمزور نڈھال ہو جائے گا، یہ مرض اس کا اور طاقت پکڑ جائے گا، مرض بڑھ جائے گا، اس کو دیا جاتا ہے۔ آج اپنے مزاجوں، اپنی طبیعتوں اور اپنے جسم پہ نظر رکھیں، ہم کہاں سے کہاں چلے گئے۔ اور اگر تسبیح خانے کا تھوڑا سا پیغام ہمارے کانوں میں پہنچتا ہے تو ایک احساس ہوتا ہے کہ نہیں، زندگی تو واقعی یہ ہے، اور اس زندگی میں سکون بھی ملتا ہے، اس زندگی میں مزہ بھی آتا ہے، اس زندگی میں لطف بھی ہے، اور اس زندگی میں خرچہ بھی تھوڑا ہے، اور اس زندگی میں دل بھی ملے رہتے ہیں، طبیعتیں بھی جڑی رہتی ہیں، آپس میں رواداری اور محبت کا پیغام پھلتا پھولتا پھیلتا رہتا ہے۔ لیکن اس زندگی کو معاشرہ نہیں مانتا، معاشرہ نہیں مانتا۔ میرے پاس کئی لوگ آتے ہیں، بیٹیوں کی شادی ہے، بیٹے والے کہتے ہیں نہیں جی ہم نے تو یہ کرنا ہے، ہم نے تو یہ کرنا ہے۔ ایک جوان اپنی ماں کو لے آیا میرے پاس، اماں کو آپ سمجھائیں، اماں کہتی ہے فلاں فنکشن ہوگا، فلاں فنکشن ہوگا، فلاں ہوگا، فلاں ہوگا، اماں یہ کہتی ہے، اماں ساری باتیں کر کر کے پھر کہے کہ میرا شریکہ، میرا یعنی میرے رشتہ دار، میرا شریکہ کیا کہے گا، ہائے ہائے۔ اماں کے دل میں، اماں بھی سچی تھی، اماں کے دل میں شریکے کی عظمت ہے، اماں کے دل میں اماں کے رب کی عظمت نہیں ہے۔ جب رب کی عظمت دل میں آتی ہے، رشتہ میرا خدا کی خدائی سے ٹوٹ جائے، چھوٹے مگر نہ ہاتھ سے دامان مصطفیٰ، جب عظمت آتی۔ ایک اللہ والے کے پاس ایک بندہ آیا، حضرت مجھے بیعت کر دے، بیعت کے بعد عشق کی منزلیں بھی طے کرا دے۔ آپ نے فرمایا تو کسی چیز سے محبت کرتا ہے؟ سوچ سوچ کرنے لگا میرا ایک بیل ہے، اس سے میں بہت محبت کرتا ہوں، जानवर से मोहब्बत की जाए तो जानवर भी बड़ा मानुष हो जाता है। मेरे पास उस दिन एक बाबा जी यहाँ आए, मैं घर के दरवाजे के बाहर टहल रहा था तो उनसे बातें करता, मैं कोई तजर्बा बताए। कहने लगा, एक मेरी गाय भैंस थी, बड़ी प्यारी भैंस थी, मैंने उसको दोहा। एक बंदा कहने लगा, हमारी भैंसे तो हमें पीछे से दुलकियां पाँव मारती हैं, टूटियां। कहने लगा, और तेरी भैंस तो जो है ऐसे है, उसने दूध के दरिया बहा दे। वाह जी वाह। चल एकदम मेरे दिल में ख्याल आया कि अल्लाह खैर कर दे। थोड़ी देर में बेटा भागता भागता आया कि अब्बा जी भैंस गिर गई है। और मैं गया जल्दी जल्दी, मैंने भैंस का उठा के सर गोद में रखा और मैंने देखा, मैंने कहा आखिरी वक्त में, मैं कहा बेटा जल्दी कर, छुरी ले आ। और मैंने गोद में रखी भैंस के सर पे आकर गर्दन पे छुरी फेर दी। नजर हक वाले आईनो हक, नजर हक है तो क्या बात कर रहा था। बहुत होना चाहता हूँ, इश्क के मंजिले में तय करना चाहता हूँ। जानवर मानुष हो जाता है बाजू का। कहने लगे, मैंने गर्दन में उसकी रखी, उसने सर नहीं हिलाया। होय होय होय, गर्दन उसकी सर कहाँ रखा, गोद में रखा। जो मैं इस वाक्य के साथ ये बात कहना चाहता था कि मानुष हो जाते, उसने छुरी कबूल की, मेरी गोद से सर हटाना आखिरी वक्त आखिरी लम्हे और जिंदगी की आखिरी सांसें मेरी गोद में दे दी उसने, उस भैंस ने। ऐसा प्यार हो गया था, ऐसी मोहब्बत हो गई थी। इस वाक्य से दो बातें हैं, एक नजर का वाक्य और एक जानवर से इंसान की मोहब्बत का वाक्य। कहने लगे, मैं बैत होना चाहता हूं, बैत होने के बाद इश्क की मनाजिल भी तय करना चाहता हूं, मैं क्या करूं। इश्क को हमने, इस लफ्ज को इतना बदनाम कर दिया है, इतना इस लफ्ज के साथ इश्क का दूसरा जो तर्जमा किया है अफियर, अफियर, इस अफियर और इश्क को इतना बदनाम कर दिया है। ये इश्क तो था ही मुकद्दस लफ्ज, पाकीजा लफ्ज। इस लफ्ज के अंदर को, इसके लफ्ज के अंदर बस आयन से अकल जाती रहती है, शीन से शौक बढ़ जाता है और काफ से क्या बोले, कभी कजा नहीं होती। यादें, रिश्ते, नाते, मोहब्बतें, तस्करें, उसमें कजा नहीं होती, इसमें कजा नहीं होती। इसलिए कहते हैं हर चीज की कजा है, खिदमत की कजा नहीं है। बस हर चीज की कजा है। तो इश्क के मंजिले में तय करना चाहता हूं। तो आपने पूछा कि कोई चीज है जिसे तुम मोहब्बत करता हो, हाँ मेरा बैल है। कहा बैल से जाके इश्क कर। मोहब्बत और इश्क में फर्क है, आज याद रखिएगा। मोहब्बत काबिले तकसीम होती है, इश्क काबिले तकसीम नहीं होता। हाँ, इश्क काबिले तकसीम नहीं होता। हमारे लंगर खाने में एक पठान बाबा, वो वहां किसी को पाँव नहीं मारने देता। उसके दो चार दोस्त आते हैं, यार कड़ा गीला उसको बिठाए हुए होता है। मैंने कहा देखो ये इससे इश्क है। और वो बैठे हुए होते हैं दीवार से टेक लगा के, बड़े सुकून से मैं देखता हूँ, मैं चुप करके जाऊंगा कि इससे इश्क है। उसने बैल से इश्क किया। मोहब्बत काबिले तकसीम होती है, इश्क काबिले तकसीम नहीं होता। इश्क करें दा धुए ना खाद दे थे ना खुए, कुछ कुछ खबर नहीं थी तेरा दर्द क्या है या रब, तेरे आशिकों से सीखा तेरे संग दर पे मरना, मुझे आ गया है जीना मुझे आ गया है मरना। हाँ, मेरे हजरत ने एक बार मुझसे, मैंने पूछा तो मैं सवाल पता नहीं क्या पूछा, मुझे याद नहीं है आज सवाल, बस मुझे फरमाने लगे इस सवाल का माना यह है कि तूने अभी तक मुर्शिद से इश्क करना सीखा नहीं। जब इश्क आता है शक बदगुमानियां वसवसे के और मेरी तौहीन हो गई, ये चीज चली जाती है। शक बदगुमानियां वसवसे और मेरी तौहीन हो गई। फला जगह मुझे डांट दिया था, मेरा हाल नहीं पूछा था, मुझे मेरी खबर ही नहीं ली थी और मेरी, फिर ये चीज चली जाती है। इश्क में बेखुदी होती है,
इश्क में मस्ती होती है, इश्क में जज्बा होता है। उसने बैल से मोहब्बत की। कुछ अरसे के बाद आया ऐसे झूमता झामता और ऐसे दौड़ता चलता जैसे बैल चलता है, और ऐसे आया ऐसे देखा। हाँ जी, कह रहे हजरत अब तो बैठ कर ले। क्यों? कह रहे बैल से मैंने बहुत इश्क कर लिया, पर मैं जा अभी तो कच्चा है, अभी तो कच्चा है, जा अभी और इश्क कर बैल से, फिर तुझे बैत करेंगे। उसके अंदर तड़प सच्ची थी। जब तड़प सच्ची हो और तड़प सच्ची हो, फिर ये नहीं पूछा जाता कि मुझे आप, मैं किस मकसद के लिए आया हूं, आप मुझे सवाल गंदम जवाब चलना, ये क्या कहानी है। ओके ठीक है। फिर गया, फिर कुछ अरसे के बाद आया और झूमता हुआ बैल की तरह चलता हुआ आया। आया ना तो आके दरवाजे पे ठहर गया, तो पूछा, अर्ज करने लगा, हजरत बैत फरमा ले। और उसकी हालत अजीब गरीब थी। फरमाया आ जाओ। वह नहीं, मेरे सींग अटक रहे हैं, मेरे सींग ना टूट जाए, मैं अंदर नहीं आ सकता। फिर ऐसे कोशिश करे, ऐसे सर दे, मेरे सींग अटक रहे हैं। कहने लगा, जब मुर्शे से इश्क करेगा मौत के वक्त या मौत से पहले, तेरी शक्ल वैसी हो जाएगी। और मैंने ये जिंदगी में कई तजर्बे किए हैं, देखे हैं। और फिर जब इश्क करेगा, फिर तेरे अंदर की कैफियतें बदलना शुरू हो जाएंगी। क्यों? इश्क में असल में बंदा अपने आप को मार देता है, अपने आप को खत्म कर देता है, खत्म कर देता। मैंने, हाँ अब मैं तुझे बैत करूंगा। अब ऐसा कर, जो तुझे कहेंगे वो करेगा, जरूर करूंगा। कहने लगा, उस बैल को अपने हाथों से छुरी फेर और अल्लाह के लिए सदका कर दे। कुर्बानी का जानवर बाज लोग पालते हैं, उनसे पूछे। हाँ, राखवा लेला जो पीछे दौड़ता है ना बकरा, राखवा कुर्बानी का जानवर, उससे पूछे कि कुर्बानी के जानवर बकरे पालते हैं, दुम्बे पालते हैं, और बकरे दुम्बे पाल के फिर उन पे जब छुरी फिरती है, देख तो सही, कर क्या होता है? आंसुओं की रिमझिम होती है, सिसकियां होती है। मुझे एक बंदा कहने लगा, मैंने कभी वो गोश्त में मुझे अंदर ही नहीं जाता, मैंने कभी देखा ही नहीं है। बस इसलिए किताबों में यहां तक लिखा है, सबसे अफजल कुर्बानी वो है जो खुद पाले, खुद उसकी रखवाली करे, खुद उसकी सेवा खिदमत करे और खुद छुरी फेरे। क्यों? इन सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन। मेरा जीना, मेरा मरना, मेरी नमाजें, मेरी जिंदगियां मौला तेरे लिए हैं। ये मोहब्बतें क्या? ले मैं इनसे ज्यादा मोहब्बतों में तेरी खातिर छुरियां फेर दूंगा, छुरियां चला दूंगा। और वो छुरी बजायर बकरे और मेंढे और दुब्बे पे चलती है, बजायर तो वहां चलती है, असल इसकी उस मोहब्बत से चलती है जो उसके अंदर होती है। और सारी मोहब्बतों पे छुरियां चला के उस एक की मोहब्बत को दिल में सदा जिंदा रखना, उस एक की मोहब्बत। सारे पीर फकीर वली कुतुब अब्दाल गौस कलंदर नकीब नजीब अबरार सहाबा अहले बैत औलिया सालहीन अंबिया की मेहनत का मदार यही था कि तुझ पे सब घर बार लुटा दो, खाना दिल आबाद रहे, नजर से अपनी सबको गिरा दो, फकत तुझसे फरियाद रहे और यार रहे या रब तो मेरा और मैं तेरा यार रहूं, हर वक्त जिक्र फिक्र में तेरे मस्त रहूं, सरशार रहूं, होश रहे ना मुझको किसी का मगर मैं तेरा होशियार रहूं। ये एक पैगाम है। और फिर वो जमा करके आ गया। कई हफ्ते दीवाना हो गया मैं, कूका मीरा 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 मीरा, कई हफ्ते दीवाना पागल हो गया। اور بیل کے نقشے تلاش کرتا تھا، بیل کی شکلیں، جیل کی کیفیتیں، پھر آہستہ آہستہ واپس آیا. اب کہنے لگا، حضرت اب عشق کے مناظر طے کرائیں. پھر میں جیسے بیل سے عشق کیا تھا، اب مجھ سے کر، اب مجھ سے کر. طریقہ ہم نے تجھے سکھا دیا ہے کہ عشق کیسے کیا جاتا ہے، پہلے بیل سے تھا، اب مجھ سے کر. ایک دفعہ کسی نے وسوسہ ڈال دیا کہ تیرا مرشد تو تجھے اللہ کے حبیب صلی اللہ تعالی علیہ وسلم سے عشق کراتا، اللہ سے کراتا، یہ کیسا تیرا پیر ہے کہہ رہے مجھ سے کر عشق، یہ تو شرک ہے. بعض لوگ ایسے ہوتے ہیں، ان کے پاس شرک کی سٹپے جیب میں ہوتی ہیں، ہر چیز میں شرک کہتے ہیں، شرک شرک شرک، پتہ نہیں کہاں سے کہاں نہیں، سمجھ نہیں آتی، ہر چیز پہ شرک. تو اس نے کہا کہ جی، اسی بیچارے کو چکر آ گیا، تھا تو سچا طالب، اللہ کی ذات عالی کو چاہنے والا، تھا تو سچا طالب، اللہ کی ذات عالی کو چاہنے والا. وہ گیا اپنے مرشد کے پاس کہ جی ایسے ایسے کسی بندے نے کہا، کہا مجھ پہ اعتماد ہے، کہا 100%، کہا پھر جو کہا ہے وہ کر. سالہ سال یہ سلسلہ چلتا رہا، اور جب سلسلہ چلتا رہا، ایک دفعہ بیٹھ کے فرمانے لگے کہ یاد ہے تجھے وہ پرانی بات، تو نے ایک سوال مجھ سے کیا تھا. ہاں. کہاں، اب بتا، عشق تو میں نے اپنی ذات سے کرایا ہے، رخ تیرا کہاں گیا؟ کہ لگا اللہ اس کے حبیب کی طرف. کہا کہ پھر بتا کہ میں نے عشق تو کہا تھا مجھ سے کر، اور تیرے مزاج، تیرا مزاج بدلا، تیری زندگی بدلی، تیری صبح بدلی، تیری شام بدلی، تیرے دن بدلے، تیری راتیں بدلی، تیری زندگی کی تنہائیاں بدلی، اب بتا تیرا رخ کہاں گیا؟ کہا اللہ اس کے حبیب کی طرف. کہا کہ بس معاف کر دے، میں اصل میں کچا تھا اور ان کی باتوں میں آ گیا تھا. اپنے آپ کو بدلیں، ہم سوچیں ہم کہاں چل رہے ہیں اور کہاں چل نکلے. اگر زمانے نے ہمارے پر اعتراضات کی بوچھاڑ کر دی ہے، زمانہ دراصل یہ دیکھتا ہے کہ ہم اپنے عشق اور محبت اور پیار میں کچے ہیں یا سچے ہیں. اگر تو سچے ہیں، ہم زمانے سے ٹکر نہیں لیں گے اور نہ لینا ہے، زمانے کو ساتھ لے کے چلنا ہے، پیار سے، محبت سے. اور اگر کوئی ایسا بندہ ہے کہ ساتھ نہیں چلنا چاہتا اور تیرے ساتھ کے سامنے دیواریں بنانا چاہتا ہے، پھر مجبوراً اس سے اپنا راستہ بدل، لیکن دعا نہ چھوڑ اس کے لیے، خیر خواہی کے بول نہ چھوڑ، خیر خواہی کے جذبے نہ چھوڑ. ٹھیک ہے، مجبوراً راستہ بدلنا پڑتا ہے تو بدل لے، پر یہ جو تجھے منزل ملی ہے، جیسے بندہ کہتا تھا نا کہ ہر طرف سے مجھے اعتراضات نے، گالیوں نے اور مختلف تنقید نے مجھے تھکا دیا ہے، پر چھوڑ بھی نہیں سکتا، چھوڑ بھی نہیں سکتا، پر منزل بھی یہی ہے، چھوڑ بھی نہیں سکتا، منزل بھی یہی ہے. اس کے علاوہ کوئی منزل اور راستہ نہیں ہے، اس کے علاوہ کوئی ترتیب زندگی نہیں ہے. کیا خیال ہے؟ تسبیح خانے میں آپ کو زندگی کا جو سبق ملا ہے، کبھی کسی ایک بندے کو میں نے کہا ہے کہ تو اپنا چہرہ بدل، اپنا نقشہ بدل، اپنا لباس بدل، اپنا رواج بدل، اپنا، میں نے نہیں کہا، میں نے نہیں کہا، میں نے تو یہاں تک نہیں کہا کہ مجھ سے عشق کرو. میں وہ ہستی ہوں ہی نہیں، وہ ہستی نہیں ہوں، اس لیے کہتا ہوں کہ میرا ہاتھ نہ چومو، میرے لیے کھڑے نہ ہو، اور میرے لیے پیچھے ایسے پیٹ نہ کرو. وہ ہستیاں ہوتی ہیں جن کے ساتھ اتنے بڑے ادب، احترام اور پروٹوکول کا نظام ہوتا ہے، وہ ہوتے ہیں، ان کے لیے کرنا چاہیے. لیکن میں نے ایک چیز دیکھی ہے، ایک چیز دیکھی ہے کہ جو تسبیح خانے سے مسلسل جڑا ہوا ہے، چاہے پوری دنیا کے جس کونے میں، کسی کونے میں بیٹھا ہے، کسی کونے میں بیٹھا، اللہ پاک نے اس کے دل کی دنیا کو خود بخود بدلا ہے، اس کے من کی دنیا کو خود بخود بدلا ہے، اس کے جذبے کی دنیا کو خود بخود بدلا ہے، اس کے مزاج کو خود بخود بدلا ہے. میں نے تو یہ زندگی کا تجربہ کیا. مجھے اس دن ایک جدہ سے پیغام ملا، انہوں نے کہ جی ہمارے ماموں کو جو ہے ان سارے گھر والوں نے مارا ہے، بے عزت کیا ہے. کسبی خانہ بنیاد ہے یا اور چیزیں ہیں؟ میں نے کہا بھائی ماموں تمہارا زندہ با. پھر میرے دل سے ماموں کے لیے جو دعائیں نکلیں آپ پوچھے نہیں. میں نے کہا ماموں نے بغیر طلب کے اندر سے دعائیں لی ہیں. میرے مرشد سخی حجویری رحمت اللہ علیہ فرماتے تھے کہ تارک دعائیں لینا ہے اصل, دعاؤں کے لیے کہنا ٹھیک ہے کہنا ہے, لیکن اصل وہ ہے جو اندر سے نکلے, جو اندر سے نکلے, اندر سے نکلے. آپ کو جو یہ پیغام دے رہا ہے یہاں کا, وہ پیغام ہی ایسا ہے جس پیغام کے اندر زندگی کا سکون بھی ہے اور زندگی کے مسائل کا حل بھی ہے اور زندگی کا چین بھی ہے اور اپنی اصل زندگی کی طرف لوٹ کے آنا بھی ہے کہ ہماری اصل زندگی کا ہمارا مقصد کیا ہے, ہم آئے کیوں ہیں یہاں اور ہمارے مسائل کا حل کہاں ہے, ڈھونڈ کہاں رہے. باہر گلی کا کھمبا لگا ہوا تھا تو اس میں روشنی لائٹ تھی, ایک بندہ وہاں ڈھونڈ رہا کوئی چیز. تو نے کہا کیا ڈھونڈ رہے؟ کہا سوئی ڈھونڈ رہا ہوں. ڈھونڈتے تھوڑی دیر اسے بھی نہ ملی تو کہاں کہاں گری تھی؟ کہاں گھر میں گری تھی. تو کہا یہاں کیوں ڈھونڈ رہے؟ کہا گھر میں روشنی میں یہاں ڈھونڈ رہا ہوں, گھر میں روشنی نہیں میں یہاں ڈھونڈ رہا ہوں. چیز کھوئی کہاں تھی, ڈھونڈے کہاں, کیسے ملے گی؟ ہسپتال بھرے جا رہے تھوڑے ہو گئے, آپ کے سرکاری ہسپتالوں میں بستر بیڈ ختم ہو گئے, لوگ نیچے پڑے ہوئے ہیں, ہسپتال بھر گئے. میڈیکل سٹور سبزی اور کریانے کی دکانوں سے زیادہ ہو گئے, لائنیں لگ گئیں. آج تک انسانیت کی تاریخ نے اتنی دوائیں نہیں دیکھی تھیں, اتنی رنگ برنگی گولیاں نہیں دیکھی تھیں انسانیت کی تاریخ نے, نہ انسانیت نے. معالج بڑھ گئے, حکیم ڈاکٹر زیادہ ہو گئے, شفا تو کہیں اور چلی گئی, وہ تو اصل میں آئی کہیں اور جگہ سے تھی. حضرت موسیٰ علیہ السلام کو تکلیف ہوئی تو اللہ سے عرض کیا, اللہ پاک نے فرمایا ریحان کے پتے آپ کھا لیں, کھائے ٹھیک ہو گئے. پھر کچھ سے جب تکلیف ہوئی اور وہ پتے کھا لیے ٹھیک نہ ہوئے, یا اللہ وہ پتے کھائے میں ٹھیک نہیں ہوا. فرمایا موسیٰ پہلے اس میں ہمارا امر تھا, ہمارا حکم تھا, اب ہمارا امر ہمارا حکم نہیں ہے, چیزوں میں ہمارا حکم نہیں ہے. جب ہمارا امر اور حکم ہوتا ہے انما امره اذا اراد شيئا ان يقول له بس کن فیکون, پھر ہمیں ہمارے ارادے کا نام وجود ہے, ہم لفظ کن کہے بھی محتاج نہیں ہیں. لفظ کن اللہ کہے تو ہو جائے, نہ کن کے معنی ہو جا فیا کن ہو گیا, نہ اللہ اس کا محتاج نہیں ہے. ایک ہے میں آپ کو اپنی ذات کی طرف متوجہ کروں, ایک ہے اس رب کی ذات کی طرف متوجہ کروں جہاں اور جس کے پاس لوٹ کے آ کر کر ہمیں جانا ہے, وہاں متوجہ ہونا اصل ہے. انسان جتنا بھی ہو جائے آخر غیور ہے, جانور غیور ہے, جانور کے اندر غیرت ہے, جانور کے اندر غیرت ہے. اونٹ کا انتقام مشہور ہے کہ فلاں جگہ اونٹ کو مارا تھا اس نے, اونٹ چپ ہو گیا اور بندے کی خوشبو کو سونگھ لیتا ہے اور اپنے اندر اس کو پریزرو کر لیتا ہے, محفوظ کر لیتا ہے, پھر موقع دیکھتا ہے اور بندے کو ادھیڑ کے رکھ دیتا ہے, پھر اپنے اس کو زخمی کرتا ہے, نیچے پھینک کے نیچے گرا کے پھر اپنے گھٹنوں سے اس کو مسلتا ہے, اس کی ہڈیاں اور گوشت ٹکڑے ٹکڑے کر دیتا ہے. اونٹ, اس کے اندر بھی غیرت ہے. انسان میں غیرت ہے کہ غیر اللہ کو سجدہ, اللہ کے علاوہ کے اللہ کے غیر کی طرف متوجہ نہ ہو. انسان کے اندر ایک اندر اللہ نے ایک غیرت رکھی ہوئی ہے, میرے رب کے ساتھ براہ راست تعلق, اللہ سے براہ راست اپنے مسائل کا حل اور اللہ سے براہ راست اپنی مشکلوں کا حل, یہ دنیا کا سب سے بڑا عزت دار شخص ہے جو یہ کرے گا, باوقار شخص ہے جو یہ کرے گا, جو براہ راست اللہ سے اپنے مسائل حل کرانے کے لیے صرف اور صرف رب کا دروازہ کھٹکھٹائے گا. براہ راست اپنے مسائل حل کرانے کے لیے صرف اور صرف رب کا دروازہ کبھی سجدوں کی شکل میں، کبھی رکوع کی شکل میں، کبھی صدقوں کی شکل میں، کبھی دعا کی شکل میں، کبھی مسنون اعمال کی شکل میں، کبھی قرآن آیات کی شکل میں، صرف اور صرف رب کا دروازہ کٹکھٹائے گا، اس کے علاوہ کوئی راستہ اس کے پاس نہیں ہے، کوئی منزل نہیں ہے، کوئی راستہ نہیں ہے. اس دن ایک صاحب میرے پاس آئے، مجھ سے کہنے لگے کہ آپ نے جو بیری کے پتوں والا عمل بتایا تھا، میں نے کہا اس سے اور بڑے فائدے لیے، اور بڑے فائدے لیے. میں نے کہا کیا؟ کہا آپ نے تو جادو جنات کے لیے بتایا تھا، میں نے تو اس کو ٹینشن میں آزمایا، بلڈ پریشر میں آزمایا، میں نے تو اس کو نظر بد پہ آزمایا، اور میں نے تو اس کو ایسے بچوں پہ آزمایا جو بچے سارا دن گھر میں لڑتے رہتے تھے اور چیزیں توڑتے رہتے تھے. اور کہا کہ آپ تو عالم یہ ہے کہ میں اپنے علاقوں میں بیری کے پتوں والا بابا مشہور ہو گیا ہوں. اور کہتا ہے کہ یہ ساری دنیا کے بیری کے پتے ختم کروا دے گا. مشہور ہو گیا ہوں. جو بھی کس کو تکلیف ہوتی ہے، وہ جسمانی ہو، وہ روحانی ہو، وہ اولاد کی ہو، حتیٰ کہ حاملہ کہتی ہے کہ بچہ میرا الٹا ہے، میں کہتا ہوں اس کو بیری کے پتوں سے نہلاؤ، وہ جو عمل ہے میں نے بتایا آپ کو. کہنے لگے کوئی کہتا ہے کہ مجھے حمل نہیں ہو رہا، میں نے کہا مسلسل بیری کے پتوں سے اس کو نہلاؤ. جو کوئی کہتا ہے کہ میرا فلاں زخم خراب ہو رہا ہے، اس نے کہا بیری کے پتوں سے نہلاؤ. کہا کہ مجھے ہیپاٹائٹس ہے، شوگر ہے، کہا بیری کے پتوں سے نہلاؤ. میں تو سب کو اسی پہ کر دیتا ہوں. میں نے کہا تیرا وجدان ہے، میرے وجدان پہ کام ہو جاتا ہے، وجدان ہوتا ہے وہ واقعی ہو جاتا ہے. وہ کہتے جس کو بھی ہے تکلیف، میں کہتا ہوں اس کو اس سے نہلاؤ. بیری کے پتے کیا ہے، اس پہ کیا پڑھنا ہے، اس پہ کون سا لفظ پڑھنا ہے، کون سا ذکر کرنا ہے، پھر آ کے آپ ایک چوکٹ پہ جا رہے ہیں. تسبیحانی کے سارا پیغام سارا سال سے اللہ چلا رہا، 1210 میرے نیٹ پہ پڑے ہوئے ہیں، سارے درسوں کے اندر درس میں پھر آ کے ہم کہاں جا رہے ہیں. بیچے بچہ جہاں بھی پھرتا رہے، تھوڑی دیر بعد اما وہ کرے یہ بسکٹ کھا. ایک وقت آتا ہے بچے کو بیلون، غبارے، کھلونے، بسکٹ، آئس کریم، دنیا کی سب سے چیزیں، اس کو پھر سمجھ نہیں آتی. وہ کہتا ہے اب ماں ملوا مجھے، میں نے تو اپنے بچوں کے تجربے کر لیے. پہلے بابا کہتے ہیں، اس کے بعد تھوڑی دیر کے بعد ساری کہانی جب ختم ہو جاتی ہے کہہ رہے بس اب اما ملوا. وہ کہتے ہیں ماں ملوا. جب ماں کو دیکھ رہے تھے وہ کہتے ہیں ہاں بس اب ٹھیک ہے. ہماری ساری کی ساری کہانی چلتی ہے. کبھی افاسیت مزاق کے نام پہ، کبھی بیری کے پتوں کے اوپر ہر پتے پہ 11 دفعہ کلمہ، پہلا کلمہ اور 11 بار آیت کریمہ کے نام پہ، کبھی وضو کے نام پہ، کبھی تسبیح کے نام پہ، کبھی سجدوں کے نام پہ، زندگی کے کسی بھی انداز سے. لیکن یہ دیکھیں ہماری جو ہے انتہا کہاں ہوتی ہے، وہ ہے رب کی چوکٹ، رب کا دروازہ، اللہ جل شانہ کا نام اور اللہ کی محبت کا پیغام اور مدینے والے کا میسج اور کملی والے کا عشق اور کملی والے کی عشق کی انتہا. ہماری تو ساری ترتیب وہاں جا کے ختم ہو جاتی ہے، اور ہے بھی آخر منزل رب ہی رب ہے اور اس کا حبیب ہے، اس کے علاوہ منزل ہی نہیں ہے. بھولے سبق اور بھول گئے، ایسا بھولے کہ بھول نہیں بھول گئے کہ ہم بھولے تو نہیں بھولے. ایک ہے بھول کے یاد رکھا کہ بھولے. قرآن کہتے ہیں نصیب منسیا، قرآن کہتے ہیں نصیب منسیا، کہ ایسا بھولے کہ یہ بھی بھول گئے کہ بھولے تھے، یہ بھی بھول گئے کہ بھولے تھے، یہ بھی بھول گئے، یہ بھی بھول گئے. اس دن ایک صاحب مجھ سے کہنے لگے کہ ہمارا کینسر کا مریض تھا اور ہمارا مریض ٹھیک ہو گیا. ہم حامیم لا ینصرون پڑھتے تھے، افاسقتم سورۃ المومنون کی آخری 4 آیات اور اذان کا عمل مسلسل کرتے تھے، کہنے لگے وہاں کا عملہ جب ہمیں رخصت کرنے لگا وہاں کا عملہ تو کہنے لگا کہ یہاں تو لوگ آ کے اپنے سب کچھ بیچ باز دیتے ہیں, سب کچھ ختم کر دیتے ہیں, سب کچھ, اور آپ اتنا جلدی سے ٹھیک ہو کے جا رہے ہیں. ہم دیکھتے تھے آپ کچھ پڑھتے پڑھاتے رہتے تھے. کیا پڑھتے تھے؟ کیا پڑھتے تھے؟ کہنے لگا ہم یہی اعمال کرتے تھے, یہی پڑھتے تھے. تو کہا اس سے کیا ہوتا ہے؟ کہا تو بھی کر کے دیکھ لے کیا ہوتا ہے, تو بھی کر کے دیکھ لے کہ کیا ہوتا ہے, کر کے دیکھ, صدقہ کر کے دیکھ, ضرورت مندوں کو تلاش کر کے دیکھ کیا ہوتا ہے. مجھے آپ کو پتا نہیں ہے کہ کتنی ایسی بلائیں ہیں, وبائیں ہیں, آفات ہیں, رزق کے چھننے کا ایسا کوئی نظام ہے جس کی ہمیں خبر نہیں. ہمارے صدقے اور ہماری دعائیں اور ہمارے اعمال اور ہمارے دل میں انسانیت کے لیے خیرخواہی کا جذبہ, یہ چیزیں ڈھال بن جاتی ہیں. جیسے حدیث میں آتا ہے ایک چھوٹا سا قطرہ آنسو کا اللہ کے خوف سے زمین پہ نہیں گرا, قیامت کے دن وہ پہاڑ بن جائے گا اس انسان کے اور جہنم کے درمیان میں. یا اللہ بھائی اس کو جہنم میں نہیں جانے دینا. اسی طرح ہماری یہ دعائیں, ہمارے اعمال. بعض لوگ کہتے ہیں کہ شاید ہماری تسبیح سے فائدہ نہیں ہوتا. میں نے ان سے کہا سب سے پہلا فائدہ یہ ہے رب نے تجھے اپنے نام کے لیے قبول کر لیا, اس سے بڑا فائدہ بتا کیا ہوتا ہے, اس سے بڑا فائدہ کیا ہے, اس سے بڑا فائدہ کیا ہے. کتنے آپ کی گلے محلی گلی محلوں میں, آپ کی سوسائٹیوں میں کتنے لوگ ایسے ہوں گے جنہوں نے آج تک عید کی نماز نہیں پڑھی, یا کتنے لوگ ایسے ہوں گے جن کی زبان پہ آج تک درود اور کلمہ اور اعمال اور ذکر نہیں آئے. یہ سب سے بڑا فائدہ یہ ہے کہ تیری زبان پہ اللہ نے اپنا نام کہا. اچھا کوئی بات نہیں, میرا نام بہت پاکیزہ ہے, معطر ہے, مطہر ہے, منور ہے, اور میرا کم نام بہت عظمت والا, عزت والا, بھاری ہے اور بڑا مقام اور وقار والا ہے, اور یہ بندہ اس قابل نہیں ہے, اس قابل نہیں ہے. میرا نام اور یہ, میرا نام اور یہ, اس قابل نہیں. اللہ نے تجھ پہ ترس کھایا, تیرے پر رحم کھایا, اور تجھے اپنے نام کی لذت اور اپنے نام کا تذکرہ کسی بھی شکل میں, قرآن کی شکل میں, حدیث کی دعا کی شکل میں, رب نے تجھے اپنا نام دے دیا. یہ سب سے بڑا احسان نہیں؟ یہ سب سے بڑا کرم نہیں؟ تو یہ تو دیکھ, ایک ہے میرا جن نہیں گیا, ایک ہے میرا جادو نہیں ٹوٹا, ایک ہے مجھے اولاد نہیں ملی, ایک ہے مالدار نہیں ہوا, ایک ہے میری شادیاں رشتے نہیں ہوئے, ایک ہے کہ میری ماری نہیں گئی. میں کہتا ہوں سب سے بڑا فائدہ یہ ہوا ہے کہ رب نے تیری زبان کو اپنے نام کے لیے. اس دن ایک صاحب مجھ سے کہنے لگے رب انی لما انزلت الی من خیر فقیر, اتنے کروڑ میں نے پڑھ لیا, میں اس کو دیکھوں. میں نے کہا کبھی توقع کی تھی؟ کہا گمان ہی نہیں ہے کہ میں اتنا کروڑ پڑھ بھی سکوں گا. اس سے بڑی اور کیا نعمت ہو کہ رب کریم نے اپنا مبارک نام ہماری زبانوں پہ جاری کر دیا. اور اس سے بڑی اور کیا نعمت ہو, اگلی سنیں, اگلی نعمت سنیں, کہ اللہ نے ہمیں یہ دل میں بات خیر ڈال دی ہے. ہاں خیر ڈال دی ہے, خیر ڈال دی ہے, خیر ڈال دی ہے, کہ میں جو زندگی گزار رہا ہوں یہ وہ زندگی نہیں جو میرے مدینے والے کی مطلوب زندگی ہے. احساس کا ہو جانا, احساس کا آ جانا, خطا کر رہا, خطا کر رہا, پر کہتا ہے کہ نا یہ زندگی صحیح نہیں, یہ کوئی تھوڑی بات ہے. یہ احساس دلوں میں آ جائے یہ بہت بڑی بات ہے, یہ بہت بڑی بات ہے اللہ والوں, یہ بہت بڑی بات ہے احساس کا زندہ ہو جانا. جب احساس کی موت آ جاتی ہے پھر انسان سب کچھ کچھ نہیں ہوتا. جب احساس زندہ ہوتا ہے फिर इंसान सब कुछ करके कहता है, एक वक्त आता है यही वली बनता है, यही अल्लाह का दरवेश बनता है, यही अल्लाह का दोस्त बनता है। एहसास हजरत हाजी इमदादुल्ला महाजर मक्की रहमतुल्लाह, जो पीर मेहर अली शाह साहब रहमतुल्लाह के भी मुर्शिद थे बड़े बड़े अल्लाह वालों के, तो किसी ने हजरत ने किसी ने अर्ज किया, हजरत कुतुब बनने का कोई वजीफा बता दे। कुतुब ये वलियों का सरदार होता है, कुतुब औलिया का जो सरदार है ये कुतुब होता है, और इसके साथ इसके पास इक्तदार होता है रिजालुल गैब तकवीनी निजाम का। मुझे आपको क्या पता, मैं भी तस्करे करता हूँ, आप भी सुनते हैं। रिजालुल गैब का निजाम है, एक अनोखा निजाम है। अगर कोई कुतुब बनने का वजीफा बता दे, लो मैं आपको बताता हूँ कुतुब बनने का। और एक बहुत बड़ी हस्ती ने बताया, फरमाने लगे कुतुब बनने का बहुत बड़ा वजीफा ये है, अमल ये है, जब कुल गैर मुस्लिम मरे तो किसी कोने में जाके आंसू बहा लिया कर, मौला तेरे मदीने वाले के कलमे के बगैर मर गया। किसी कोने में जाके आंसू बहा लिया कर के, मौला तेरे मदीने वाले के कलमे के बगैर मर गया। ये है खैर खाही, ये है रवादारी। भाई कुतुब बनने का बहुत बड़ा वजीफा है। गैर मुस्लिम मुसलमान तो बड़े दूर की बात है कि मुसलमान हो और कलमे के बगैर मरे, ना ना। गैर मुस्लिम अगर कोई मर जाए तो किसी कोने में जाके आंसू बहा लिया कर, अल्लाह तुझे कुतुब का मकाम अता करेगा। ये एहसास है जिसको मैं एहसास कह रहा हूँ। अगर कोई अंदर ये एहसास ही जिंदा हो गया है, ये एहसास ही जिंदा हो गया है, तो फिर समझ कि मुझे तस्बीह खाने ने बहुत दिया है। पहली बात कि तस्बीह खाने की बरकत से मुझे रब का नाम मिल गया, तस्बीह खाने की बरकत से मदीने वाले पे सलात व सलाम दरूद व सलाम मिल गया, और दूसरा तस्बीह खाने की बरकत से इस पैगाम से अल्लाह पाक ने एक दिल में एहसास पैदा कर दिया। जिंदगी गुजारने का अंदाज एक तेरा है, एक वो है जो मदीने वाले का, जिसे लफ्जों में एक मन चाहिए एक रब चाहिए, एक मन चाहिए एक मोहम्मद चाहिए सल्लल्लाहु अलैहि वसल्लम, वो जिंदगी। ये एहसास अंदर आ गया, ये बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत है। इस एहसास का दिल में उतर जाना बहुत बड़ी नेमत है, इस एहसास का दिल में उतर जाना। और तीसरी बात सुने सुने, जो दुआएं करता रहा, जो तस्बीह पढ़ता रहा, जो अल्लाह से मांगता रहा, और अल्लाह के खजानों में उसने आज तक कभी मायूसी का इकरार भी नहीं किया, इजहार भी नहीं किया, और मायूस होकर छोड़ा भी नहीं, और रब ने ऊपर फैसला किया है कि मैंने इसको जो ये इसने मांगा मैंने नहीं देना। क्यों नहीं देना? कि इसको मैंने को इससे बड़ी नेमत देनी है, इससे बहुत बड़ी नेमत देनी है। और अल्लाह पाक ने उसको नेमत दी और वह मर गया, और अल्लाह ने उसको आखिरत में नेमतें देने के लिए उसको दुनिया में वो नेमतें वो चीजें वो चाहते वो ख्वाहिशें वो न दी। अगला तीसरा जो सबसे बड़ा इसको रिवार्ड और अवार्ड मिला है, वो ये मिला है कि कयामत के दिन ये खड़ा करेगा अल्लाह इसको, और अल्लाह इससे माजरत करेगा। ये मैं अपने तौर पे नहीं कह रहा, हदीस में आता है, मफहूम है, अल्लाह इससे ऐसे माजरत करेगा जैसे बंदा बंदे से माजरत करता है जिसकी चाहते हैं, जिसकी चाहते हैं, जिसकी जरूरतें, जिसके जज्बे, जिसकी ख्वाहिशें, और जिसके अंदर का सिसकना रही दिल के दिल में हसरतें, जो कजा ने आके मिटा दिया मेरी बेकसी पे रह गुजर, न तुझे अपना खराब कर, तुझे क्या खबर कि मैं कौन हूँ, तह खाक किसने सुला दिया। सारा कुछ जज्बे अंदर रह गए, हराम की राहें हराम के रास्ते, वो भेड़िए का बच्चा छोटा सा खून खार, हराम का गोश्त, मरा हुआ जानवर का गोश्त कहता, मैं उसके सामने लाता ऐसे सूंघ के एक तरफ हो जाता, बड़ा भेड़िया हो गया था बच्चा, मैंने पाला पर जितना सा रहा, और कहा कि एक दफा जो है, एक दफा मेरे साथ उस ट्रेजिडी हो गई, उसकी जंजीर खुल गई। हमारे साथ वहां कहरे पठान रहते थे, रात को उनके पास बंदूक थी, उन्हें समझा कि शायद कुत्ता होता है, उन्होंने गोली मार दी उसको, मर गया भेड़िया। वो नहीं, एक एहसास हमारे अंदर बेदार होगा। क्या बात कर रहा था? हाँ, ये तीसरा अवार्ड है। क्या क्या क्यामत के दिन अल्लाह सामने खड़ा करेगा, और फिर वो देगा जो दुनिया में देने वालों को रब ने दिया ही नहीं होगा। दुनिया छोटी, रब की अता छोटी, क्योंकि बर्तन छोटा तो उसके मुताबिक दिया जाता है, आखत बड़ी तो उसकी अता भी बड़ी। और चौथी चीज सुने, चौथा नफा सुने, चौथा नफा यह होगा, फरमाया कि जो दुनिया में सारी जिंदगी अल्लाह से इखलास मांगेगा। इखलास क्या है? अल्लाह मेरी नीयत ठीक हो जाए, लोगों के सामने तो मैं तेरा तस्करा कर रहा, पता नहीं अंदर तू है या नहीं है। जिसके अंदर इखलास का जज्बा आ जाए, अल्लाह मेरी नीयत ठीक कर दे, अल्लाह मेरी नीयत ठीक कर दे, मांगता भी रहे, कोशिश भी करता रहे। और मैं मौत के वक्त अल्लाह पाक एक फरिश्ते की ड्यूटी लगाते हैं, पहले इसको इखलास अता फरमाते हैं, पहले इसको इखलास अता फरमाते हैं, फिर इसकी रूह फरिश्ता निकालता है एक इस बंदे की, एक एक और बंदे की भी अल्लाह ड्यूटी लगाते हैं। वो भी सुन ले, जो अगली सफों को तलाश करता है बगैर झगड़े के। हदीस में आता है अगली सफों का झगड़ा भी आता है, जो अगली सफों को तलाश करता है जमात की नमाज में बगैर झगड़े के, बगैर किसी को कंधा मारे। हाँ, पर मैं नरम कंधों के साथ तवाफ, नरम कंधों के साथ। मैंने उस जगह पढ़ा, मैं हैरान हुआ, फिर पता चला वाकई तवाफ नरम कंधों के साथ। बंदा यूं निकला तवाफ में से और यूं कंधा मार के उधर फेंक के चला गया। बाल अगर बिलाली हो गया तो बिलाली मैं कहा करता हूं हबशी को, बड़ा तो वो तो बताऊ यूं चला गया। तो क्या बात कर रहा था? चौथा कौन सा था? दूसरी चीज बता रहा था मैं, दूसरी चीज ये बता रहा था कि जो अगली सफों को तलाश करता रहता है बगैर झगड़े के, उसके साथ भी यही मामला होता है। अल्लाह पाक मरने से पहले एक फरिश्ते की ड्यूटी लगाते हैं, जहां पहले इसको कलमा पढ़ा फिर मेरे पास ले आओ। खुद फरिश्ता कलमा पढ़वाता है, फरिश्ता कलमा पढ़वाता है। तेरे मेरे कानों ने सुना या नहीं सुना ये जरूरी नहीं, फरिश्ता कलमा पढ़वाता, फरिश्ता कलमा पढ़वाता है, फरिश्ता। ये थोड़ी नेमत नहीं है। दो चीजें मैंने अर्ज की हैं कि मौत के वक्त इखलास मांगा, सारी जिंदगी इखलास मांगा, मौत के वक्त मिला। जो सारी जिंदगी रब को मांगता रहा, अल्लाह तो मुझे नेक बना दे, अल्लाह मैं इस काबिल हो जाऊं कि तुझे मुंह दिखा सकूं, या अल्लाह मैं इस काबिल हो जाऊं तेरे हबीब का सामना कर सकूं। लेकिन फिर कभी गिर पड़ा, कभी उठ गया। जमाने ने एतराज किया, सौ चूहे खा, बिल्ली हज को चली, फिर कभी यूं हुआ कभी यूं हुआ, लेकिन इसका जज्बा सच्चा था। गिरता रहा, पड़ता रहा, पर चलता रहा, मंजिल न छोड़ी। ये भी अल्लाह की बारगाह में जब जाएगा फिर अल्लाह कहेगा क्यों गिरता पड़ता रहा। फरिश्तों को कहेगा तुम क्यों नहीं गिरे पड़े? फरिश्तों, ना तुम्हारे साथ नफ्स, ना तुम्हारे साथ शैतान, ना तुम्हारे साथ चाहते, ना तुम्हारे साथ जज्बे, कुछ हुई नहीं तुम्हारे साथ। इसके साथ नफ्स भी, शैतान भी, चाहते भी, जज्बे भी, सब कुछ इसके साथ। पर ये फिर हमारी मोहब्बतों में चलता रहा, फिरता रहा, और ये चलते फिरते गिरते पड़ते आखिरकार हमारे पास पहुंचा। मेरे बंदे जरा ना थक हार, ना परेशान हो, कोई बात नहीं, तू हमारा था, हम तुझे ऊपर देख रहे थे, टावर के ऊपर आखिर में बैठे देख रहे थे। मैं एक एयरपोर्ट पे गया तो वो जानने वाले थे, सारे इकट्ठे हो गए। अच्छा, कोई कहे मुझे ये नुस्खा बताएं, कोई कहे ये वजीफा बताएं, एक छोटे शहर का एयरपोर्ट था। मैंने कहा सारा कुछ बताता हूँ, पहले मुझे ये टावर पे ले चलो, दिखाओ कि जहाज टच कैसे करता है, वही सारा कुछ बताऊंगा। मुझे ले गए वहां ऊपर टावर में, टावर पे ऊपर ले गए, जहाज ऐसे आया, उसने कहा देखे जी पहले आगे से नहीं टच करेगा, अगर अगला टायर लगा तो ये बस ये कल्टियां करते करते कहां चला जाएगा, इसको पहले दायां पांव, दायां पर जो है यानी उसका व्हील, वो टच करेगा, फिर बायां, फिर आगे। आप देखेंगे जहाज आया लैंडिंग में, उसने वो आके नीचे ऐसे टच किया और सारा मंजर मैंने देखा। एकदम मुझे ख्याल आया, जिस तरह मैं जहाज का सारा निजाम देख रहा, मेरा रब भी हमारे सारे निजाम को देख रहा, कहाँ टच करता है, दायां बायां, कौन सा विंग, क्या व्हील, सारा कुछ अल्लाह सारी कहानी और हिस्ट्रियां जानता है। ये कहाँ से निकला, कैसे निकला, अब बूढ़ा हो गया है, बाबा हो गया है, अब तस्बीह है, पहले बब्बर शेर था, पहले भेड़िया था, पहले क्या था, अब ये जवान हो गया है, जवानी के बाद जिंदगी कैसी, सारा कुछ मेरा अल्लाह जानता है। कैमरे की आंख देख रही है, ख्याल करना है? हाँ, चाहे ना भी हो, कैमरे की आंख देख रही है, ख्याल करना, रब की ताकतवर आंख, या लमा बहना एदीहम वमा खल्फहुम, वो पिछला सारा डाटा भी जाने, वो आगे सारा निजाम भी जाने, वो मौजूदा भी जाने, उसके पास तुम्हारा सारा डाटा है। एक पल में ऐसे डाटा खोल के दिखा दे, या लमा बहना एदीहम वमा खल्फहुम। जब अल्लाह के पास ये बंदा जाएगा ना, ये तस्बीह खाने से निकला हुआ बंदा चलते चलते अल्लाह के पास जाएगा, क्या लाया, अल्लाह सारी जिंदगी कोशिश करता रहा, मेहनत करता रहा, कोशिश करता रहा, मेहनत करता रहा, और रब किसी के सच्चे जज्बे और कोशिश को जाया नहीं करता हो, कोशिश करता रहा। अच्छा, तेरे घर में चूहे आ गए तो फिर क्या किया था, या अल्लाह मैंने घर में आयतल्लाजी पढ़ी थी, क्यों पढ़ी थी, चूहे मार गोलियां भी डालता था, या अल्लाह वो भी डाली थी, अच्छा वो फिर वो जो चूहे मारने के लिए पिंजरा लगाते हैं वो भी लगा, ये भी पढ़ी थी, क्यों, या अल्लाह मुझे पता है ये चूहे, ये टिड्डियां, ये कीड़े, ये मकोड़े तेरे अमर के बगैर नहीं आते, मुझे तेरा अमर मतलूब था, दवा किस लिए खाई थी, या अल्लाह तेरे हबीब की सुन्नत समझ के, फिर दवा से पहले क्या किया था, या अल्लाह दवा से पहले मैंने 7 काम किए थे, बीमारी से पहले 7 काम किए थे, अच्छा क्या, सबसे पहले मौला मैंने नफल पढ़े थे, और दूसरा मौला मैंने सदका किया था, और तीसरा मौला मैंने कलवंजी के चंद दाने किए थे, और चौथा मौला मैंने शहद पिया था, और पांचवा मौला मैंने कुरान की आयातें पढ़ के शिफा वाली जो अल्लाह की अमाल है वो किए थे, और छठा मौला मैंने किसी से दुआओं के लिए कहा था, गायब की दुआ हाजिर के लिए, हाजिर की दुआ गायब के लिए, और सातवां मौला मैंने ये किया था कि लबों के लिए तुझसे बातें की थी और तेरे सामने राज और नियाज किया था, और ये 7 काम करके फिर मैंने दवा खाई थी और मुझे दवा से बड़ा फायदा हुआ था। तो बंदे तूने पहली दफा ही दवाई खा लेता, मौला दवाई खा लेता, शिफा फिर भी तूने देनी थी, लेकिन तेरी अदाओं के बगैर जो शिफा मिलनी थी वो दायमी नहीं होनी थी, तेरी अदाओं के साथ जो शिफा मिलनी थी उसमें बड़ा मजा था। उस दिन बैठा हुआ था अपने कमरे में, पढ़ रहा था, जाली वाला दरवाजा था, मेरा छोटा बच्चा अमन मोहम्मद कहता खोलो खोलो, मैंने कहा आ जाओ आ जाओ, तो दूसरे बंदे ने जाके खोला, कहना वो बंदा बैठा है, बाबा आएगा वो खोलेगा। अब मैं सारी आगे डाक लिए कुछ लिख पढ़ रहा था बैठा, अब मैंने कहा अंदर से आवाज दी, मैंने कहा हाँ आ जाओ आ जाओ आ जाओ आ जाओ आ जाओ, कहना फिर कहते खोलो खोलो। आखिर मैं उठा, सारे कागज एक तरफ, कलम एक तरफ, उठा खोला, वो आया। अच्छा वो आके फिर खेलना शुरू हो गया और मैं अपना सबक सारा भूल गया, मैं जो लिख पढ़ रहा था, जो भी काम कर रहा था। मैंने कहा ये मान है, इसको प्यार है, कितना वही खोलेगा, मसरूफ बैठा है तो तू हो मसरूफ, मुझे तो मसरूफ नहीं तेरी है, होती रहे हमें क्या, अब्बा मर्सी रोटी खा सू, अम्मा मर्सी रोटी खा सू, अब्बा मरेगा खाना खाएंगे, अम्मा मरेगी खाना खाएंगे, हमें क्या, कोई मरे बावे जिले में मवाली घोल पता से पीवे तो कह कोई नहीं। फिर मैंने इसका इसको मान है कि वो आएगा वो खोलेगा, मेरे लिए एजाज है। एक यह है कि मैं गैर के दरवाजे पे जाऊं किसी और वसीले से, एक है नहीं, मुझे इन आमाल पे मान है और नाज है, मौला मैंने सदा तुझे पुकारा, मौला मेरे जिस्म के अंदर दाग बहुत है पर शिर्क का दाग नहीं है, वाला मेरे जिस्म में बहुत ऐब है پر شرک کا عیب نہیں ہے. مولا میرے جسم میں بہت کٹنگ ہے بہت زیادہ, پر یہ چیز نہیں ہے. میں نے صدا تجھے ہی پکارا اور تیری رخوں کو پکارا اور تیرے حبیب کا طریقہ اختیار کیا اور تیرے مدینے والے کی زندگی کو میں نے صدا. یہ کوئی تھوڑی بات ہے, وہ تو کریم ہے, چھوٹی چھوٹی باتوں پہ کہتا ہے جا معاف کیا جا معاف کیا جا معاف کیا. یہ کوئی تھوڑی بات ہے, آپ تو بہت زیادہ پروف بنا رہے ہیں اپنے لیے, بہت زیادہ. زندگی کی خبر نہیں ہے لیکن آپ اپنے لیے بہت زیادہ پروف بنا رہے ہیں, حوالے بنا رہے ہیں, ثبوت بنا رہے ہیں. اور قیامت کے دن کوئی ایک ثبوت کوئی ایک چیز ایسی ہے. اچھا اگلا عجیب فائدہ ہوتا ہے, آپ نے کسی کو کوئی وظیفہ بتا دیا کوئی ٹوٹکا بتا دیا اس کی تکلیف دور ہو گئی, کون ذریعہ بنا؟ آپ بنے. اللہ بڑا کریم ہے جو بندوں کی خدمت کرتا ہے جو بندوں کے کام آتا ہے میرا رب. آپ سوچیں حدیث وہ آپ کے سامنے ہے, اچانک میری طرف دیکھتے رہی ہے, میری طرف دیکھیے میری طرف دیکھیے میری طرف دیکھیے. آپ سوچیں آپ سوچیں وہ حدیث ہے بخاری شریف کی کہ وہ ایک طوائف نے پیاسے کتے کو پانی پلا دیا تھا, رب نے کیا کیا اس کو معاف کر دیا, جنت کا حصے دار بنا دیا. آپ کسی انسان کی پیاس کو بجھا دیں, تکلیف کو دور کر دیں, اس کے غم کی پیاس, اس کے دکھ کی پیاس, اس کی بیماری کی پیاس, اس کے دکھ کی پیاس, اس کے قرضے کی پیاس, اس کی شادی کی رکاوٹ کی پیاس, اس کے جاب لیس ہونے کی پیاس, پیاسا بندہ ہے, اے کاش مجھے مل جائے. آپ نے اسے راستہ بتا دیا, آپ نے اسے منزل بتا دی, اور وہ اس پیاس کے ساتھ اس کی پیاس بجھ گئی, اس وظیفے کے ساتھ, اس ٹوٹکے کے ساتھ, اس عمل کے ساتھ, اس مسنون دعا کے ساتھ, اس قرآن پاک کی آیت کے ساتھ, اس تدبیر کے ساتھ اس کی پیاس بجھ گئی. کیا قیامت کے دن میرے رب کے ہاں اس کا کوئی صلہ نہیں ہوگا؟ بولے نہیں ہوگا. کیا قیامت کا دن انصاف کا دن نہیں ہے؟ اس لیے انگریز نے اس کا نام رکھا ہے, قیامت کے دن کا نام رکھا ہے دی ڈے آف ججمنٹ. کیا انصاف کا نہیں ہے اللہ کی بارگاہ میں؟ انصاف ہے. آپ کسی کا ذریعہ بن گئے. میں تو یہاں تک محسوس کرتا ہوں اپکری پڑھنے والا اور تسبیح خانے کے درس سننے والا ہر شخص سفیر بن جاتا ہے امن کا اور ایمان کا, امن کا ایمان کا سفیر بن جاتا ہے. چلتی پھرتی موبائل سروس ہوتی ہے اور وہ جہاں جو ہے جہاں امن اور ایمان کے سفیر, اور جہاں جو ہے کسی کو تکلیف ہوئی وہ کہتے ہیں اس سے جا کے پوچھو. کئی لوگ کہتے ہیں ہمارے آفس میں ہمیں لوگ, اس نے کہا مسئلہ ہے وہ بندہ بیٹھا ہے وہ اپکری پڑتا ہے, وہ تسبیح خانے میں جاتا ہے, وہ درس میں جاتا ہے, اس سے پوچھو جا کے. لوگوں کے مسائل حل ہوتے ہیں, لوگوں کی مشکلیں دور ہوتی ہیں, اور لوگوں کی تکلیفیں دور ہوتی ہیں, لوگوں کو دکھوں سے نجات. پچھلے درس میں میں نے یا مجید بتایا تھا علاجیوں والا عمل. ایک ہفتہ ہی ابھی گزرا ہے, کتنے لوگوں نے آ کے مجھے اس کے فائدے بتائے. ابھی ایک ہفتہ ہی گزرا ہے, ایک تسبیح یا مجید ہو. ہاں جی پتا ہے نا اس عمل کا, جن کو پتا نہیں وہ ہاتھ کھڑا کریں, جن کو پتا نہیں بہت سارے ہاتھ. ایک تسبیح یا مجید ہو چھوٹی الائچی اس سے پڑھ لیں, پڑھنی ایک دفعہ ہے, مزید چاہتے ہیں صبح شام پڑھ لیں اور ان الائچیوں پہ دم کرتے رہیں, اول آ کر تین بار درود پاک. ایک تسبیح صرف سو بار اللہ پاک کا نام ہے یا مجید ہو چھوٹی الائچی پہ. نشہ کسی قسم کا چھڑوانا ہو, علت کسی قسم کی چھڑوانی ہو, ان الائچیوں کو منہ میں رکھیں نشہ چھڑوانے کے لیے, نشہ چھڑوانے کے لیے. کسی قسم کا کوئی عادت بد کسی قسم کی, زبان غیبت جھوٹ بولتی ہے کسی قسم کی, اور اس زبان کو خیر کی طرف لانا ہے, شر سے دور کرنا ہے, اور اپنی تنہائیوں کی حفاظت کرنی ہے. عجیب و غریب اس کے فائدے میں نے بتائے تھے, اس کے فائدے بتائے کہ اللہ کے نام مجید میں کیا عظمت اور وقار اور بزرگی اور طاقت ہے. تسبیح خانے کے ساتھ ملا ہر فرق تو میں نے تجربہ کیا ہے کہ بس وہ مخلوق خدا کو خیر بانٹنے والا بن جاتا ہے، فضل بانٹنے والا، خیر بانٹنے والا، مشکلات کا حل، پریشانیوں کا حل، کسی کا سنا اس کو بتانا شروع کر دیا، یہ کر لے، یہ کر لے، یہ کر لے. انہوں نے خط آیا، کہنے لگے ہمارے ہاں چشمے کا پانی، ہم دور سے چشمے کا پانی بھرنے جاتے ہیں. میں پڑھ رہا تھا تو عورتیں بیٹھی تھی، باری لگی ہوئی تھی پانی بھرنے کی، چشمے کا پانی بھرنے میں باری لگی. آپ دیکھیں نا کشمیر کی طرف، تو پہلے گھڑے ہوتے تھے، اب وہ کین ہوتے ہیں، کینوں کی لائنیں لگی ہوتی ہیں پانی بھرنے کی طرف، پہاڑی علاقوں میں جہاں پانی کی قلت ہے. اور ہمارے گناہوں کی وجہ سے چشمے خشک ہو گئے ہیں، پہلے چشمے وافر ہوتے تھے، ہمارے گناہوں کی وجہ سے راوی ختم ہو گیا ہے، دریائے راوی. تو وہ کہنے لگے چشموں کی لائن لگی ہوئی تھی، اب مائیاں بیٹھی ہوئی تھی. کہنے لگے ایک مائی تھی، اس کی بیٹی جو ہے وہ پنڈی میں پڑھتی ہے اور وہ اپکری رسالہ پڑھتی ہے، پھر ماں کو، ماں ان پڑھ ہے، ماں کو فون کر کر کے جو رسالہ میں کوئی ٹوٹکا طبی روحانی چھپتا ہے پھر ماں کو بتاتی ہے، اور ماں جو ہے اب اس پوری بستی کی جو ہے جنرل فزیشن بھی ہے اور اس اسپیشلسٹ بھی ہے، اس نے اسپیشلائزیشن کر لی ہے، عامل کامل بھی ہے، پہنچی ہوئی سرکار بھی ہے پوری بستی کی ہر. اچھا پھر وہ کہتی ہے ٹھہرو، اگلی بات کوئی مسئلہ اس کی سمجھ میں نہ آئے، کیس ذرا بہت بڑا ہو جائے، اس کی سرجری کرنا لازم ہو، اس کی سمجھ میں نہ آئے، کہہ رہا میں ابھی بیٹی سے پوچھ کے دیتی ہوں. پھر وہ بیٹی کو مس کال کرتی ہے، بیٹی کے پاس پیکج ہے، وہ کہتی ہے اما ٹھہر میں اپکری اٹھاتی ہوں، بتا دیتی ہے، یا میں درس میں یہ سنا، وہ بتا دیتی ہے کہ یہ کرو، یہ کرو، یہ کرو. کہنے لگے ہمارے علاقے میں آدھے سے زیادہ لوگ اب بڑے علاج معالجوں میں نہیں جاتے، جو ہمارے بڑے بڑوں کی ریت روایت تھی ٹوٹکوں سے علاج اور وہ ٹھیک ہو جاتے تھے، اب ہمارے سارے کے سارے وہ کر رہے ہیں، وہ کر رہے ہیں. اور کہا کہ اب ہمارے ہاں، ہمارے ہاں ایک پیر صاحب تھے، وہ تعویذ دیتے تھے، دھاگا دیتے تھے، دیتے تھے، اچھے انسان. وہ کہتے تھے کہ ان کا کاروبار بہت کمزور ہو گیا ہے، پیسے لیتے تھے، اتنے لوں گا، اتنے لوں گا، کہہ وہ کمزور ہو گیا ہے. کہنے لگے وہ کون سا پیر ہے؟ کرے لاہور میں ایک ابکری والا پیر ہے، وہ ان کو پٹیاں پڑھاتا ہے. کہنے لگے وہ ایک دفعہ آپ کو بڑا برا بلا کہہ رہا تھا، کہہ رہا میں اس پہ جادو کروں گا، دیکھوں گا وہ کیسے کرتا ہے، میرا جادو کا توڑ وہ کر کے دکھائے. تو میں نے کہا کہ آپ جو حامیم لاجون سارون پڑھے پڑھ رہے ہیں، میرا تصور کر کے یہ جادو کا علاج نہیں ہے، بہت بڑا علاج ہے. کتنے مخلصین ہیں جو پوری دنیا میں، سینکڑوں ہزاروں لاکھوں انسان ہیں، انشاءاللہ لاکھوں ہیں، جو میرا تصور کر کے ساتھیوں کا، نظام کا، حامیم لاجون سارون پڑھ رہے. تو اللہ پاک اس کے اندر بڑی طاقت ہے، اس میں بڑی تاثیر ہے. پورے وہ لوگ جو بےچارے مسائل میں گھرے ہوئے تھے، ان کو جب یہ ٹوٹکے ملے. ایک بندے نے کہا کہ کان بہتا ہو، ڈاکٹروں کی 7000 دفعہ کانوں کی سرجریاں کروا چکا ہو، سرجریاں، کان بہتا ہو، کانوں کی سرجریاں، یہ ایسا عجیب و غریب روگ ہے کہ علاج بہت بڑے کرائیں فائدہ نہیں ہوتا. تمباکو لے کے اس کی راکھ بنا لیں، تمباکو کی راکھ بنا لیں، آدھا چمچ تمباکو کی راکھ ہو، 2 چمچ دیسی گھی ہو گائے کا، اس میں مکس کر لیں، اور مکس کرنے کے بعد وہ ڈراپس کان میں ڈالیں، وہ تمباکو کی راکھ اور دیسی گھی وہ کان میں ڈالیں، چند ہفتوں میں جو ہے وہ کان بہنا ختم ہو جاتا ہے اور زندگی بھر کے لیے ختم ہو جاتا ہے، زندگی بھر کے لیے ختم ہو جاتا ہے. ایسی زندگی کے چھوٹے چھوٹے ٹوٹکے، جو بندہ ہر کھانے کے ساتھ ناریل کا ٹکڑا کھایا جائے، یہ کچی گری ناریل نہیں ہوتا، تازہ ناریل، پیٹ نہیں بڑھے گا، ویٹ نہیں بڑھے گا، موٹاپا اور کولیسٹرول یہ چیزیں نہیں آئیں گی کھانے کے بعد. یہ چھوٹی چیزیں جن کا تعلق اس چیز سے ہے، اور لاہوریوں کو تو خاص طور پہ کھانا چاہیے، حالانکہ کھانے کے ساتھ ہے کھانا کھانا شوہر ہسبینڈ. اچھا عورتیں بھی دیوانی ہوتی ہیں، تھوڑی بات پہ غصہ آ جاتا ہے، بعد میں منتیں کرتی رہتی ہیں، اسی وقت تھوڑا اپنے آپ کو سنبھال لیا، ہنس شوہر ایک منٹ میں بینڈ ہو جائے گا، تھوڑا سا شوہر کو شو کر اپنی ہنسی ہر جائے گا، وہ نہیں جیت سکتا، کیوں تو بے غم ہے، بے تو خود بے غم ہے، انگزائٹی ساری اڑ ہے، یہاں تو بہت انگزائٹی نظام ہے سارا، چھوٹی چیزیں جس سے انسانیت کو نفع پہنچے، انسانیت کو نفع پہنچے اور انسانیت کے فائدے ہوں، آپ یہ پھیلا رہے ہیں، آپ انسانیت کو غموں سے دور کر رہے ہیں، پریشانیوں سے دور کر رہے ہیں اور مسائل حل کرانے میں اللہ کی مدد کو ساتھ لے کے چل رہے ہیں، اللہ کی مدد کو ساتھ لے کے چل رہے ہیں۔ اور پھر مجھے خسرہ ملا تھرڈ ورلڈ، مجھے کہنے لگا کہ آپ کا درس میں نے کہیں سنا، اور ایک دفعہ سنا، پھر دوسرا سنا، چند درس سنے، مجھے احساس ہوا، وہ کہہ رہے میں کراچی میں ہوتا تھا، مجھے احساس ہوا یہ زندگی تو کچھ اور ہے، کہا کہ آپ کے ایک وظیفے نے مجھے بہت فائدہ دیا، میں نے آپ کو کئی بار بتایا، یا مسبب الاسباب سبب لی الخیر، یا مسبب سبب لی الخیر، بولا سارے سبب ختم ہو گئے ہیں، ساری راہیں ٹوٹ گئی ہیں، میرے ہر منزل مجھ سے چھن گئی ہے، ساری دنیا میری مخالف ہو گئی ہے، سب نے منہ پھیر لیے ہیں، ساری گلیاں بند ہو گئی ہیں، ساری کشتیاں جل گئی ہیں، اب منزل کنارہ راستہ مجھے کہیں کچھ نظر نہیں آ رہا، یا مسبب الاسباب، اب کوئی سبب بنا مولا، پر بنا کوئی خیر کا جس کا انجام خیر ہو، علامہ احسن عاقبتنا فی الامور کلہا، اے اللہ میرا کوئی بھی کام ہو اس کا جو آخر بنا خیر بنا، اولاد دے میں نے مانگی اولاد کا آخر خیر نہ ہوا، آج ہی مجھے ایک بابا ملا، خط سامنے تھا، بیٹے کہتے ہیں زمین لکھ کے دے ورنہ گولی مار دیں گے، اور یہ ٹکڑا لینا ہے، اس کے علاوہ کوئی ٹکڑا نہیں لینا، پریشان بوڑھا بیٹھا ہوا ہے، اور کہتے ہیں کہ ساری زندگی کی کمائی کھٹیا وٹیا، تو یہ کہتے ہیں گولی مارنی ہے تجھے، یہ ٹکڑا لکھ کے دے جلدی کر، مولا اللہ احسن عاقبتنا فی الامور کلہا واجرنا من خزی الدنیا وعذاب الاخرہ، اے مولا اگر کوئی چیز نعمت دینی ہے اس کا انجام بخیر ہو، یہ ہے یا مسبب الاسباب سبب لی الخیر، مولا کوئی سبب بنا، اولاد کا سبب، رزق کا سبب، نوکری کا سبب، ایسی نوکری ملی جس نوکری کا انجام بخیر نہیں، رزق ایسا ملا جس رزق کے اندر خیر نہیں، گفٹ کے نام پہ، ہدیے کے نام پہ، مٹھائی کے نام پہ، عید کے نام پہ، وہ رزق ایسا ملا جس رزق میں خیر نہیں، مولا نہیں چاہیے مجھے ایسا، نہیں چاہیے، ایک صاحب میں حسبی اللہ لا الہ الا اللہ علیہ توکلت وہو رب العرش العظیم، پڑھتے ہیں کہتے ہیں مجھے وہ نوکری نہیں ملی، وہ نوکری نہیں ملی، میں نے کہا تیرے پیچھے کی ماں کی دعائیں ہیں جو تجھے یہ نوکری نہیں دلانے دیتی، رب نے تجھے کوئی اور دینا ہے اور انشاءاللہ زیادہ دے گا، تیری ماں کی دعائیں ہیں جس ماں نے کہا تھا مولا اس میرے بیٹے کو صدا رزق دینا پر حلال دینا، اسے پتہ ہی نہیں ہے، پر وہ ہمت والا ہے، لگا ہوا ہے، اور یہ اعمال کا لگا رہنا اس کو منزل دے گا، کل مجھے وہ خسرہ مجھے کہنے لگا کہ یہ جو وظیفہ ہے نا آپ کا، یا مسبب الاسباب سبب لی الخیر، سبب بنا مولا، سبب بنا، پر بنا کوئی خیر کا، ایسی خیر ہو جس کا انجام شر نہ ہو، جس کا انجام پچھتاوا نہ ہو، بابا جی کے پاس گئے، بابا جی دعا کریں، بابا جی دعا کریں اللہ بیٹا دے، کوئی 18-19 سال کے بعد پھر گئے، بابا جی دعا کریں اللہ واپس لے لے، ہاں 18-19 سال کے بعد جوان ہوا، پر پرزے اس کے کھلے، درد سر بنا، اولاد اور نسلوں کے لیے وہ بے حیائی کا ذریعہ بن گیا، और फिर कहने लगा बाबा जी दुआ कराने आए बेटे के लिए। कहने लगा दुआ तो कराती तो बेटा तो हो गया था, बाबा जी अब दुआ करें अल्लाह वापस ले ले। क्यों? ये है अल्लाह अहसना के बताना फिल उमूर कुल्लिहा, ये है या मुसब्बिब अल असबाब सब्बिब ली अल खैर, ये है वाला सबब बना, पर बना कोई ऐसा जिसमें खैर हो, जिसमें आफियत हो, जिसमें बरकत हो, जिसमें बरकत हो। मुझे उस दिन एक बंदा कहने लगा मेरी तनख्वाह 1,85,000 रुपए 20 तारीख के बाद खत्म हो जाती है। मैंने कहा मेरे पास सिर्फ 8,500 रुपए वाले तनख्वाह वाले आते हैं, उनकी 20 तारीख क्या 40 तारीख के बाद भी खत्म नहीं होती। मालूम हुआ तेरे पास बरकत नहीं है और तूने बरकत की तलाश नहीं की। अगर तू कहते मैंने बरकत की तलाश की है फिर सच्चा मुतलाशी नहीं बना। बरकत का मुतलाशी बरकत पाता है। आज भी जब हवाओं और फजाओं में हराम और सूद है, आज भी जब हवाओं और फजाओं के अंदर बदकारी और गुनाहों के जरासीम है, आज भी जब हवाओं और फजाओं में अल्लाह की नफरमानी का सारा निजाम है, आज भी वो करीम है, बरकत के दरवाजे खुले हैं, तड़पने वाला मांगने वाला सिसकने वाला लेने वाला रब उसको देता है, रब उसको देता है। मुझे उस दिन एक बंदा कहने लगा, कागज उठा के मेरे सामने कर दिया, कहा कि दिल का दरवाजा बंद है, फैज तवज्जो ये जारी नहीं हो रही। मैंने कहा मैंने तुझे कई दफा कहा है मेरे सामने बैठा कर, तू जो 2-4 दिन बैठेगा उसके बाद तू हर्ष में साफ़ फिर नजर नहीं आएगा। मैंने तो कहा था मेरे दिल में रहा कर, मिल भी गया मिट भी गया मौज हवा में, अब रेत पे सिर्फ मेरा नाम लिखा कर। हाँ कहने लगे जब मैंने ये वजीफा पढ़ा, इस वजीफे को पढ़ा, कहा कि मेरा एक अजीब काम हो गया, अजीब काम हो गया। मैंने किसी की जेब काटी थी, हर खुसरा जेब तराश भी होता है, हर ख्वाजा सरा जेब तराश भी होता है। कहने लगे मैंने जेब काटी, ये आपके लाहौर के साथ शाहदरा जो है लाहौर का जो यहाँ का एक खुसरा है, अल्लाह ने उसको जिंदगी में तौबा दी है। उस दिन में मेरे पास उसके साथ निश्चित रही तो वो कहने लगा कि मेरे 2 बेटे हाफिज हैं, 3 बेटे आलिम हैं, इतने बड़े ये हैं ये हैं, जब जिंदगी बदली। और एक बार मुझे उसने कहा था जिस दिन मैंने तौबा की थी मेरा बैंक बैलेंस उस दौर में 7 लाख था और वो सारा 7 लाख जेब तराशी का था, बहुत माहिर। मैंने एक दफा कहा, मैंने कहा वो जेब काटता कैसे है? कह रहे हजरत साहब छो तुम, उनके हाथों की हरकतें तो अब भी वैसी होती है ना, लहराती हुई जिंदगी होती है, लहराती हुई जिंदगी। कहने लगे वह अच्छा। मुझे कहने लगे नहीं, थोड़ी देर के बाद में उसने मेरी जेब साफ कर ली। और मेरी थैली मुझे दी, मैं कोई थैली कल आपने बताया तो ताकि सब दिखा। अब आप तो गुरु ऐसे हाथ करके कहने लगा, आप पर गुरु हुआ ना, वैसे मैं ये छोड़ चुका हूं लेकिन मैं अपना थोड़ा सा सन मैंने आपको दिखा दिया। और मेरी थैली उठा के मेरे हाथ में रख दी, ये कौन सी आई? मैंने समझे शायद गिरी हुई थी, कह नहीं मैंने जेब से निकाली आपकी। पहले जो मेरे एक बंदे ने पैसे खाए हुए थे और पैसे मेरे सच्चे थे, मैंने कहा सच्चे पैसे तुम्हारे कहां से आ गए? कहने लगे यूं था, मेरे वालिद साहब का कुछ वो था, मीरास होती है ना, यानी तरका, कोई जमीन होगी दुकान हो कोई चीज होगी, वालिद साहब का तरका था, उसमें से पैसे थे। मैंने एक बंदे को दिए कारोबार के लिए, रख ले तो कारोबार कर, चलो कोई एक हलाल रास्ता मेरा हो। चलो पैसे खा गया। मैंने कहा मौला मैंने तो हलाल के लिए दिए थे, हलाल मुझे रास नहीं है, मैंने तो कहा था कि या अल्लाह ये हलाल हो जाएगा, चलो मैं इस हराम की राह से निकल आऊंगा, और पैसे खा गया। आज कई साल हो गए पैसे, कहने लगे आपका मैंने दर्स सुना उसमें ये चीज थी, फिर मैंने डट के पढ़ना शुरू कर दिया, खूब पढ़ा। और मैंने वाकया सुनाया था ना, को एक दफा एक खुशनू के घर डाकू आ गए, और सच्चा वाकया उसके गुरु ने सुनाया। उसकी एक अम्मी है, वो कहती है नी मेरी बेवा का ख्याल रखो तुसी। वो बेवा बेचारी उनकी माँ है, बड़ी है, अल्लाह ने उसकी जिंदगी बदली। उस दिन हमने बेवा को फोन किया उसी के जरिए, ओहो मुझे बड़ा झटका लगा। बेवा ने फोन मेरा नहीं उठाया, अम्मा बेवा ने मेरा फोन नहीं उठाया, फिर उसने फोन किया, थोड़ी देर में उसका फोन आया, कहा मैं अपने तस्बीहात और मामूलात में बैठा हुआ था, ये वक्त मेरा अल्लाह से बातें करने का था। मेरे मन में थी बड़ी चाहतें, मेरे दिल में थी बड़ी लज्जतें, मगर उसकी लज्जत इश्क ने सभी लज्जतों को मिटा दिया। हाँ अजीब बात है, क्या बात कर रहा था। बस वो कहने लगे मैंने तस्वीर पढ़नी शुरू कर दी, बोला मेरे तो हलाल के पैसे हैं, और कहा कि बस। और फिर हाँ जो बात कही ना, कही कि हम जब जिस चीज पे डट जाए वो करवाते हैं, फिर हमें किसी की मलामत का ख्याल नहीं होता ना। जिस बंदे ने अपना रूप ऐसा धारा हो, अल्लाह ने उससे मर्द बनाया, वो कहते मैं औरत हूं, और सारा जमाना उसे लानतें करे और वो बंदा दंदनाता फिरे, उसे और किसी मलामत का क्या होगा, है होगा कुछ। पर मलामत हम नहीं देखते, फिर कट जाते हैं। और उसी ने सुनाया कि चोर डाकू आए, सारी चीजें जो है बाकी हीरे सारे छुप गए, उसके से चावियां ले सबको लूट के जा रहे थे। वो अभी गेट से गुजरे, दरवाजे से गुजरे थे, ऊपर से एक हीजड़े ने अपनी फारसी जबान, इनकी एक जबान होती है उसे फारसी कहते हैं, उसने एक लफ्ज कहा, कड़े कड़े से मुराद हो के टल गए, चले गए। डाकू ने समझे शायद अभी कड़े कड़े बाकी है, उन्होंने अपनी फारसी जबान में कड़े कहा, कड़े से मुराद भी टल गए निकल गए, और कड़े अब कड़े निकालो। फिर कहने लगे, फिर वो बकायदा उन्होंने वो अपनी अदा दिखाई कि बस आप ना पूछे, पर उस करों के ऊपर हमें क्या मार पड़ी, पर करे कहां से निकलते, करे तो थे ही नहीं। कहने लगे मैं डट गया। ये वजीफा पढ़ने का आपको मैं तरीका बता रहा हूं सारी कहानी के पीछे। हाँ मैं डट गया, मैं अड़ गया, और मैं या मुसब्बिब अल असबाब सब्बिब लिय अल खैर, मेरा तसव्वुर तमाम सबब बना, मैं थक गया हूं, सारी ताकतें सारी सिफारिशें मैंने बस तो अब बना, और मुझे ये पैसे चाहिए। अड़ गया, अड़ गया। हज्जाज बिन यूसुफ जालिम तवाफ कर रहा, एक बंदा कह रहा मौला मुझे आंखें दे, आंखें दे, आंखें दे। उसने जब देखा ना एक चक्कर तवाफ का, दूसरा, उसने कहा जी मैं फिर आऊंगा फला वक्त में, और अगर तुझे आंखें न मिली तेरा सर कलंक करा दूंगा, और अपने बंदों का इसको जाने डा इसकी निगरानी करता। बादशाह जालिम था, बंदों ने कहा बैठा यही रहे, जो मांग रहे मांग ले, वक्त तेरा आ गया है। पहले दुआ मांग रहा था, आंखें मांग रहा था, अब जान मांगे मौला। जालिम हज्जाज कहता है कि अगर आंखें न मिली तो तेरा सर कलम कर दूंगा। इसने तो सहाबा आहले बैत को नहीं छोड़ा, इस जालिम ने औलिया सालेहीन मुहद्दिसीन बड़े बड़े फुकहा को नहीं छोड़ा। ये मैं कौन हूं, आहले बैत को शहीद किया, सहाबा को शहीद किया, तबा तबीन को शहीद किया, मैं कौन हूं। अब जो उसने गिड़गिड़ा के मांगना शुरू किया ना, बस सुबह तक करीम ने आंखें दे दी थी। हाँ कल मैं अड़ गया, बस ऐसे पागल हो गया, अड़ गया, और मैंने मांगना शुरू किया मौला दे, ये मेरे हलाल के हैं और मैंने लेने हैं तुझसे, और दे दे। कहने लगा उसको थी शुगर,
शुगर कोई मरीज होगा जिसने लिया था,
उसकी शुगर एकदम शूट कर गई और बढ़ गई। इलाज मुआलजे के लिए गया, उसने कहा जी शुगर कम नहीं हो रही, बहुत पैसा लगाया, इलाज सारा कुछ किया, आखिरकार उन्होंने कहा जी ये शुगर बढ़ती जा रही है और इसका असर गुर्दों पे पड़ गया है, अब गुर्दों के डायलिसिस होंगे या ट्रांसप्लांट, ये यानी ये निजाम चला, बीमारियां लपेट में, एक पल आनंद फानंद उसको बीमारियों ने लपेट में लिया। जब बीमारियों को लपेट में लिया, उसने बेशुमार लोगों के पैसे खा, डिकार खा, हाजमे की गोली खा के, कोई मरोड़, कोई पेचिस, कोई कब्ज, कोई गैस, कोई तबखीर नहीं थी, उसने कईयों के पैसे खाए हुए थे। पता नहीं मेरे पैसों के बारे में उसको ख्याल हुआ कि मैं नहीं बचता, उसके पैसे दे दो, वो जो हिजरा है ना उसके पैसे दे दो। वैसे भी एक बात बताऊं, जो गिरा पड़ा तबका ना, गिरा पड़ा तबका, गिरा पड़ा तबका, जिसको जमाना हकारत की नजर से देखे, बाज़ोकात इनकी दुआएं अर्श को छू जाती हैं, अर्श को हिला जाती हैं। गिरा पड़ा तबका, जमाने जिसको जमाना मलामत करे, जिसको जमाना मलामत करे, गिरा पड़ा तबका। मैंने उस दिन वो दावत की सारे शहर के जमादारों को बुलाया, दो कमरे, एक बड़ा कमरा, हाँ एक बड़ा कमरा भरा हुआ था, बहुत ज्यादा भरा हुआ था, औरतें भी मर्द भी। मैंने कहा ये बर्तन भी चोरी करके ले जाएंगे, ये पहले से तवक्को रखो। वो दीवान सिंह मखतून एक सिहाफी था, जर्नलिस्ट था, उसने अपनी किताब में लिखा नाकाबिले फरामोश में, मैं हमेशा पहाड़ी मुलाजिम रखता हूँ कुकिंग के लिए, और पहाड़ी मुलाजिम चोरी करता है, सारे नहीं उसकी बात है, चोरी करता है, लिहाजा मैं पहले से चोरी के पैसे इलाहदा करके रख लेता हूँ कि इसने इतने चोरी करने हैं, यानी अपने बजट में चोरी का बजट सामने रखता हूँ। तो मैंने कहा ये बर्तन भी इधर उधर करेंगे, छीना झपटी भी करेंगे, और ऐसा हुआ, पर वो पिसा हुआ तबका बिल्कुल महरूम तबका, उनको अच्छा फिर शापर ले आए, अब हमारे कहे शापर। अब मैंने कहा आइंदा दावत जो नवंबर की दावत होगी इंशाल्लाह, इसमें इतना हो कि इनको खुद शापर भर के दें। पहले दौर में ना देहातों में शादी की रोटी होती थी, किसी को याद हो, जो शादी की रोटी होती थी बंदे को भी खिलाते थे, साथ पूरा थाल भर के भी देते थे, क्यों जी याद है तो हाथ खड़ा करें, है याद, बहुत याद है। फिर घर में इंतजार होता था कि शादी की रोटी आएगी, तौल के रोटी होती थी। तो मैंने कहा ऐसी रोटी हो कि इनके घर में भी जाए, और वो कहने लगे, बूढ़े बूढ़े कहने लगे, बड़े हमारी जिंदगी में पहली दफा हमने देखा है कि कोई हमें दावत के लिए बुला रहा है, हमारे तो बर्तन ही लैदा होते हैं, हमें तो हाथ मिलाना तो कुछ। फिर वो बाकायदा मेरी ड्यूटी लगी कि मैं सबसे हाथ मिलाऊं, आज तक कौन से किसी ने हाथ नहीं मिलाया, सलाम करते हैं दोस्त से। फिर मैं सबसे गया, हाथ मिलाया, मैंने कहा चाय की इनको तीन तीन प्यालियां मिलाओ, खाना खिला दिया, चाय नहीं पिलाई ना, उन्होंने कहा कुछ है तुमने हमें क्या खिलाया था यार, कुछ खिलाया ही नहीं था, ये तुम्हारी जिंदगी है। एक बंदा आया कह रही है तुम्हारा तस्बीह खाना है, ये तुम्हारा तस्बीह खाना है, नहीं मानता हम तस्बीह खाने को। मैं कह ख्याल करो चाय का, मैं कह कहना 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 खबर हो रहा बैठो सो खबर आ गए, क्या बात है कह रहे, मैं कहूँ चाय, उसने कहा दूध नहीं है, मैं कहा क्या बना के ले आओ जल्दी करो, मीठा डालो दो तीन प्याली, मैंने कहा यार तुम बात सुनो तुम चले जाओ कोई बात नहीं, पर ये कप जो है तीन कह रहे का पीना पड़ेगा, कह रहे हमेशा हमें मजबूर नहीं करेगा, हम एक बात करते हैं, मैं कहा नहीं ये तीन कप पीने पड़ेंगे, तीन कप पी के तब फिक्र हमारा दिमाग ऐसे खराब हो जाता है, मतलब हम यहाँ रहेगा हमारा दिमाग ऐसे खराब हो जाता है, हम यहाँ रहेगा, इसकी चाय का ख्याल कर दो, पूछो जन्नत में चाय होगी, मैं कहा होगी, तश्तही अंतसु, हाँ होगी भाई होगी, जन्नत में चाय होगी, जन्नत में चाय क्यों नहीं होगी, कहने लगे बस सिर्फ आग जहन्नम से लानी पड़ेगी, बाकी सब कुछ हो गया।
क्या मेरे दर्श, क्या मेरे पास तो बातें ही है ऐसी है।
अब क्या बात कर रहा था, कहने लगे मैं डट गया। उसने कहा वो जो खुसरा था ना उसके पैसे तो जाके। कहने लगे बंदे मुझे बुलाने आ गए, जी आपको बुला रहा है। कहने लगे जब बुलाने आए ना मुझे यकीन हो गया मेरे पैसे मुझे मिलेंगे। मैं गया मैं गया तो बीमार पड़ा था। कहने लगे इतने पैसे हैं, ये तेरे पैसे हैं। ऐसे हाथ मार के कहने लगा मुझे माफ कर दे, तेरे पैसे। कह रहे ठीक है मैं फिर कस भी छोड़ देता हूँ। कहने लगे क्या मतलब? कहने लगे मेरी बात में इस तस्वीर के नाम का ऐसा रोब था, सन्नाटा छा गया, हर तरफ गन वाले बंदूकों वाले खड़े थे, वो बहुत बदमाश आदमी था। कहने लगे सन्नाटा छा गया, मैं एक छोटा सा मुआशरे का गिरा पड़ा आदमी, सन्नाटा छा गया कि मैं तस्वीर छोड़ देता हूँ। कह रहे क्या है? मैंने कहा एक मैंने तस्वीर पढ़ रहा था, तू पैसे नहीं दिए, मैंने टिका के घुटने टेप के तस्वीर पढ़ी, तेरे भी घुटने टिकवा दिए मैंने। मैं ठीक है मैं छोड़ दूंगा। कहने लगे बस उस दिन से मुझे यकीन हो गया कि अल्लाह का नाम अगर मांगा जाए हलाल राहों से मिलता है। कहा मेरी जिंदगी बदलने का ये वाकया हुआ। उसके बाद मेरे जज्बे बदले, मेरी सोचें बदली, मेरे अंदाज बदले, मेरी सुबह बदली, मेरी शामें बदली। पर ये वाकया हुआ जिंदगी बदलने का, पहला पहला वाकया यही हुआ, पहला पहला वाकया यही हुआ। या मुसब्बिब अल अस्बाब सब्बिब ली अल खैर, मौला बना कोई सबब ऐसा बस जिसका अंजाम खैर हो। हाँ गाड़ी मिल गई, वो गाड़ी मेरी नस्लों को बर्बाद कर गई, वो गाड़ी मेरे हादसे का जरिया बन गई, वो गाड़ी मेरी टांग कमर के टूटने मुझे माजूर लूला लंगड़ा अंधा अपाहज करने का जरिया बन गई, वो गाड़ी अय्याशियों में इस्तेमाल हुई। गाड़ी मिल गई, वो एक नवाब इफ्तखार साहब थे, एक दफा उनके साथ सफर, तो कहने लगे तेज गाड़ी चलाओ। उनकी गाड़ी का नया मॉडल लेते थे, हर दफा नया मॉडल लेते थे, और अल्लाह की राहों में गाड़ी चलाते थे, और कीचड़ होती थी कहते डाल दो ये इसलिए बनी है। सड़क पे जा रहे थे, एक बंदे की गाड़ी थी, उसने देखा ना ये फकीर आदमी है, इसकी गाड़ी आगे जा रही, उसने आगे ले जाके गाड़ी को ऐसे लगा के सड़क बंद कर दी। ये रुक गए, ये गाड़ी में बैठे तो उतर के आया, कहने लगा तुमने मेरी गाड़ी के आगे गाड़ी क्यों की थी? तो उसने कहा सड़क तेरी भी है मेरी भी है। कहने लगे यहाँ मेरी गाड़ी मेरी गाड़ी चलेगी। उसने कहा ऐसा कर तू और मैं आपस में गाड़ी एक मारते हैं सामने, तू भी सामने ले आ मैं भी ले आऊ। नवाब साहब बहुत यकीन वाला, एतमाद वाला, तवक्कुल वाला, अल्लाह की जात का ध्यान वाला बंदा था, मालदार आदमी, नाजदार आदमी। मुल्तान से आगे उनके जागीरे हैं, तो कहने लगा गाड़ी को इधर पे तू रख, इधर सामने मारते हैं, जिसकी गाड़ी टूट जाएगी वो गाड़ी बनवा भी देगा, पैसे भी देगा, सारा इस तरह के कुछ शर्तें रखी है। मुकाबले में मुझे यकीन है। फिर कहने लगा चल किसी पकोड़े तलते हुए की कढ़ाई में तू भी हाथ रख मैं भी रखता हूं, बल्कि मेरा हाथ तू पकड़ना का मैं खींच ना लूं। जिसका हाथ चल गया वो झूठा है, जिसका हाथ ना जला वो सच्चा। आचल करते हैं अमैया तवक्कल अल्लाह, उसकी जात को पूरा भरोसा दे तो सही। हिजड़ा कहने लगा मैं डट गया, मैंने घुटने टेक दिए और उधर बदमाश के घुटने टिकवा दिए। उसने शुगर शूट करी, ब्लड प्रेशर यूं गया, गुर्दे यूं गए, क्रिएटिनिन यूं गया, यूरिया यूं गया, पोटाशियम ऊपर नीचे हो गया। सारे डॉक्टर बोले सबके पैसे बेकार, हाजमा करके कोई कब्ज कुशाई की कोई गैस तबखीर बाधी नहीं, सबके बेकार कर गया, पर इस हिजड़े के पैसे। कहने लगा उसको बुलाओ जल्दी करो, या मुसब्बिब अल असबाब, सारी दुनिया से मांगना आया पर रब से मांगना ना आया। ساری دنیا کے سامنے منہ ٹیڑھا کرنا آیا, رب کے سامنے منہ ٹیڑھا کرنا نہ آیا. اور کریم ایسا ہے, کہتا ہے کہ رونا نہیں آتا پر رونے والی شکل بنا لے تب بھی دے دوں گا. ساری دنیا بہروپ کو نہ پسند کرے, روپ کو پسند کرے, یعنی بہروپیہ کو نہ پسند کرے, رب جانے یہ بہروپیہ ہے, پر کہتا ہے اچھا میرے لیے بنا تھا نا, چلو آ جا. اللہ پاک نے سارے فرعون اور فرعون اور سارے فرعونیوں کو لشکر سمیت, سارے اسباب گھوڑے سمیت, اسلحہ سمیت, چیزوں سمیت سمندر میں ڈبو دیا, پر ایک بندے کو بچا لیا جس نے موسیٰ علیہ السلام کی نقلیں اتارتا تھا. اس طرح کا چوگا آسا اور اس طرح کی توتلی زبان لکنت ہوتی تھی, وہ کرتا تھا کہ مولا اس کو کیوں بچایا, فرمایا پھر بھی میری موسیٰ کی ادائیں تو کرتا تھا. یا اللہ یہ بندہ ہساتا تھا. فرعون نے اس کو اپنی محفل میں اس کو نقلی بنا رکھا ہوا تھا, اور یہ نقلیں اتارتا تھا موسیٰ علیہ السلام کی. فرعون اور اس کے وزیروں کو ہساتا تھا. اللہ پاک نے فرمایا سب کو غرق کر دو, ختم کر دو. آج بھی فرعون کی لاش مصر کے عجائب گھر کے اندر پڑی ہے, عبرت کا نشان پڑے بنے. اللہ پاک نے فرمایا اس نقلی کو جس نے روپ دھارا ہے, صرف روپ دھارا ہے, اندر کچھ نہیں ہے, اندر سے فرعون ہی ہے, وہ رب بھی جانتا ہے پر روپ دھار لیا ہے. سچ بتاؤں تسبیح خانے میں آ کے چلو روپ تو مل جاتا ہے, اگر روپ نہیں ملتا بہروپ تو مل جاتا ہے, اور بہروپ مل گیا ایک وقت آئے گا روپ مل جائے گا. فرمایا کسی نے پوچھا حضرت عبادت عادت ہے عبادت نہیں ہے, فرمایا عادت نہ چھوڑنا, ایک وقت ہے یہ عادت عبادت بن جائے گا. ایک اللہ والے کے پاس ایک بندہ آیا, کہا حضرت میری زبان اللہ اللہ کرتی ہے, دل اللہ اللہ نہیں کرتا. میں شکر کر اللہ نے جسم کے ایک حصے زبان کو توفیق دے دی ہے, کرتے رہنا تو ہو کسی بھی حال میں, مولا سے لو لگائے جا قدرت ذل جلال میں, کیا نہیں گڑ گڑائے جا چین سے بیٹھے گا اگر, کام کے کیا رہیں گے پر, گونا نکل سکے گا مگر پنجرے میں پھڑ پھڑائے جا, گونا نکل سکے گا مگر پنجرے میں. شکر کر اللہ پاک نے اس زبان کو توفیق دے دی ہے اپنے نام کی, لگا رہے لگا رہے لگا رہے, ایک وقت آئے گا تیرا دل بھی بولے گا اللہ اللہ اللہ, تیرا دل بولے گا, تیرا روح روح بولے گا. منصور حلاج کو رحمت اللہ علیہ کو جب پتھر مارا اور پتھر مارنے کے بعد پتھر مارا پتھر مارنے کے بعد اور ان کے خون کے قطرے گرے, ہر قطرے سے لفظ اللہ پھوٹ رہا تھا. اور جب اللہ دل میں اتر جاتا ہے اے جوش جنو, حضرت شبلی رحمت اللہ علیہ نے کہا, شبلی رحمت اللہ علیہ نے کوئی ایسی بات کہہ دی جو شریعت کے بظاہر مطابق نہیں تھی, کیونکہ جو اللہ کا مجذوب ہوتا ہے اس کے اوپر نظام اور ہوتا ہے, اور اس کی کام بات شریعت کا حصہ نہیں ہوتی, قابل اتباع نہیں ہوتی, حال قابل اتباع نہیں ہوتا. یہ لفظ کا یاد رکھیے گا, حال قابل اتباع نہیں ہوتا. کسی پہ حال آیا ہے ہم ویسا کرنا شروع کر دیں, حال آیا ویسے کرنا شروع کر دیں, نہیں ہوتا. تو حضرت شبلی رحمت اللہ علیہ کا عجیب واقعہ بتا رہا ہوں, سنو غور سے. حضرت شبلی رحمت اللہ کے منہ سے بات ایسے نکل گئی, بادشاہ تک خبر پہنچی, میں کہ اس کے اوپر کوڑے مارے جائیں. بادشاہ نے کہا کہ شبلی کو پہلے دیکھ لیں اس کا دماغ بھی ٹھیک ہے یا نہیں ہے, اس وقت حالت کیفیت میں ہے, حالت شعور میں ہے یا نشے میں مست ہے. پوچھا 500 درہم میں زکات کتنی بنتی ہے؟ بادشاہ نے پوچھا شبلی 500 درہم کی زکات کتنی بنتی ہے؟ تو کہنے لگا 550 درہم زکات بنتی ہے. کیوں؟ کہنے لگے اس نے مال جمع کیوں کیا تھا, اس پر ایک تو 500 وہ دے اور اس کا جرمانہ 50 درہم اور دے, اسے جمع کیوں کیا تھا؟ انہوں نے کہا تو چھوڑ دو, جا بابا تو جا, تو جا اپنی بنسری بجا. انہوں نے کہا یہ قابل پکڑ نہیں ہے, یہ قابل پکڑ نہیں ہے, اس کے اندر اللہ کی عشق اور محبت ایسا سرایت کر گیا ہے, ایسا رگو پہ میں اتر گیا ہے, اس کی دنیا اور ہے, اس کی ادائیں اور ہیں. اور کبھی مجذوب پانے ہونا شب جمعہ میں مجموع ملتے آتے ہیں، یا شب جمعہ ہے، کتب پانے ہو مل جاتے ہیں، مدار پانے ہو مل جاتے ہیں، پر ملتے شب جمعہ میں ہیں، اور شب جمعہ میں جب تو پا لے گا پھر تجھے ہر وقت مل جائیں گے، پھر ہر گام ہر منزل ملیں گے، کس روپ میں ملیں گے، کس کیفیت میں ملیں گے، کس انداز سے ملیں گے، یہ پھر تو جان تیرا کام جانے، جب ملیں گے پھر تو ادا نہیں کر سکے گا، پھر تو بتا نہیں سکے گا، کیونکہ ذائقے بتائے نہیں جاتے ہیں۔ عام کا ذائقہ ہے کیسا ہے؟ کباب کا ذائقہ کیسا ہے؟ بریانی، بریانی، اس کو بھی کبھی بتاؤں گا بریانی کے معنی کیا ہے۔ اس سے میدے جتنے خراب ہوتے ہیں، کولیسٹرول ہائی لیول پہ چلا جاتا ہے، اور پیٹ ویٹ بڑھ جاتا ہے، بریانی، اس کا ذائقہ اور ہوتا ہے۔ اسی طرح جذبوں کا ذائقہ اور ہوتا ہے، درود کی لذت اور ہوتی ہے، کلمے کی لذت اور ہوتی ہے، یہ ذائقہ ہوتی ہے۔ مجذوب کی گفتگو کا ذائقہ، اس کی زندگی وہ اور ہوتی ہے، وہ ہمیں سمجھ آئے نہ آئے۔ لیکن ایک سمجھ آج کے درس میں آئی ہے، میری طرف دیکھیں ذرا، ایک چیز آئی ہے، پتہ کیا آئی ہے؟ ہجڑے نے مانگنا سکھا دیا، ہجڑے نے مانگنا سکھا دیا۔ آئیے نہیں آئی، بلکہ جو سو رہے تھے انہیں بھی آ گئی، جو اونگ رہے تھے انہیں بھی آ گئی، آئی ہے کہ ہجڑے مانگنا سکھا دیا، کہ اللہ کا نام اللہ کے دھیان کے ساتھ، اور پھر یوں مانگا جاتا ہے، یوں مانگا جاتا ہے، اور یوں اللہ سے منوایا جاتا ہے، اور یوں اپنی ضرورتیں پوری کرائی جاتی ہیں۔ مانگنا سکھا دیا، ہجڑے نے مانگنا سکھا دیا۔ آج نو چندی ہے، اب بیٹھ کے اللہ کا ذکر کریں گے، اور اللہ کا ذکر میں آج ہمارے اس ذکر میں یا مسبب الاسباب بھی ہے، بھی ہے۔ اور یہ جو ذکر خاص ہے نا، ذکر خاص ہے، یہ گھر لے جانے کا نہیں ہے، کسی کی دکان سے قرآن چوری کر کے پھر جھوم جھوم کے پڑھ رہا ہو۔ ہر دفعہ ہمارے ذکر خاص کم ہو جاتا ہے، اللہ جانے کہاں جاتا ہے۔ میں نے ایک بندے سے کہا، میں کہا خیال کرنا، یہ ایسے اڑے گا، اڑ کے تیری جیب میں چلا جائے گا، اور اندر والی جیب میں جائے گا، پھر گھر جا کے دیکھے گا تو حیران ہوگا، ذکر خاص کہاں سے آیا، پھر تو احتیاط رکھ لے گا۔ ذکر خاص کا ہر بول قبولیت، محبوبیت، مقبولیت، انوکھی قبولیت، انوکھی مقبولیت، اور انوکھی محبوبیت ذکر خاص کے ہر بول میں موجود ہے، یاد رکھیے گا۔ آج جو آپ ذکر خاص کر رہے اور سلطان الاذکار کر رہے سلسلہ قادری حجویری کا، عجیب ہے، یہ قبولیت کے لیے، مشکلات کے حل کے لیے، مسائل اور زندگی کی ناکامیوں کو دور کرنے کے لیے آپ جو ذکر کر رہے، یہ صدیوں سے آزمایا ہوا ہے، یہ میرا گھڑا ہوا نہیں ہے، یہ عرشی نظام ہے، عرشی وظائف ہیں، یہ عرشی بول ہیں۔ ذکر خاص کون سے بول ہیں؟ کون سے بول ہیں؟ ہاں، یہ فرشی بول نہیں ہے، عرشی بول ہیں۔ اور ایک بقول ایک اللہ والے کے، مسنون دعاؤں نے قبولیت کے راستے دیکھے ہوئے ہیں، مسنون دعاؤں نے قبولیت کے راستے کیا ہوئے ہیں؟ دیکھے ہوئے ہیں، عرشی بول ہیں، بہت حیرت انگیز ہیں۔ جو جس یقین سے پڑھے گا اس یقین سے پائے گا، جو جس توکل سے پڑھے گا اسی توکل سے پائے گا، جو جس اعتماد سے پڑھے گا اسی اعتماد سے پائے گا، یقین سے، پورے دھیان سے۔ دائیں بائیں دیکھنے کی کیا ضرورت ہے؟ اپنا درد اپنا جنوں ہی باقی ہے اور کافی ہے، جس یقین، جس دھیان، جس اعتماد، جس توجہ سے۔ اور جو سلطان الاذکار ہے، نفی اثبات ہے، اس کو دل سے کرنا ہے، جذبے سے کرنا ہے، اور جنون سے کرنا ہے۔ دل سے کرنا ہے، جذبے سے کرنا ہے، اور جنون سے کرنا ہے۔ بس ایک چیز رہے कि अल्लाह के लिए करना है, किसी के दिखावे के लिए नहीं करना। बस ये ख्याल रहे, जश्न से करना है और जनून से करना है। और करना किसके लिए है? किसके लिए? अल्लाह के लिए करना है। इस तरह देखें आपके मसाइल कैसे हल होते हैं, मुश्किलात कैसे दूर होती हैं, झोलियां कैसे भरती हैं, रब और उसके हबीब की रजा कैसे नसीब होती है और मोहब्बत कैसे नसीब होती है, फिर आप गुमान नहीं, सोच नहीं सकते। जिक्र खास शुरू करने से पहले कुछ ऐलानात हैं, इन पे जरूर तवज्जो फरमाएंगे और अल्लाह से मांगेंगे भी सही, तवज्जो भी फरमाएंगे और इस पे अमल करने की भरपूर कोशिश भी करेंगे और इसके लिए कोशिश भी करेंगे। हामीम लायुन सरून 313 दफा और या हाफिज या सलाम 11 बार या एक तस्बीह। इस सारे निजाम के तहफ्फुज का, मेरा मेरी नस्लों का, साथियों का, रिसाला तस्बीखाने, इस सारे निजाम के हिफाजत किफायत का, कि अल्लाह में मोहताज ना करे, अल्लाह हमारी हिफाजत फितरों से करे, इसके लिए जरूर पढ़ा करे। नट तस्बीखाने और मोती मस्जिद में बाज खवातीन और मर्द मुझे अपना रिश्तेदार, क्लास फेलो, खलीफा, उस्ताद का दावा करते हैं और मखलूक खुदा को नुकसान देते हैं, या मुझसे खाने पीने का ताल्लुक जहर करते हैं, या कहते हैं कि हमने हकीम साहब के जाके पांव दबाए, या इस तरह की अजीब गरीब बातें। तो ऐसी बातों से एहतियात सुनने में भी की जाए, करने में भी की जाए, इससे दिलों में वसवसे और तोड़ और बदगुमानियां पैदा होती हैं। दुरूद महल, रूहानी मंजिल, तस्बीखाना, दारो तौबा, आमाल का हदिया, नवाफिल, रोजे और अपनी हर दुआ में खसूसी दुआ, और खास तौर पे हमारा नवंबर का अबकरी का इज्तमा आ रहा रूहानी तस्बीखाने का, किस तारीख को? 17, 18, 19, 20। इसके लिए अल्लाह से बहुत मांगे, अल्लाह हमारी जरूरतों को गैब से पूरा फरमा, अल्लाह हर फितने से बचा, अल्लाह हिफाजत का निजाम गैब से कर, अल्लाह हर आने वाले की झोली भरते हैं। अभी से बहुत ज्यादा मांगना शुरू करें, बहुत ज्यादा मांगना शुरू करें। अपने तिब्बी रूहानी तजर्बात और मुशाहदात जरूर लिखा करें, फेसबुक, नेट, ईमेल, खत के जरिए, तस्बीखाने की खिदमत और जिक्र के जरिए, खिदमत और जिक्र के जरिए नूर मार्फत इश्क मुस्तफा पाने के लिए तस्बीखाने में चंद दिन, चंद हफ्ते, चंद महीने गुजारे। रिटायर्ड और बूढ़े हजरात अपनी जिंदगियां वक्फ करें। यहाँ पर खिदमत करने वालों को गिफ्ट, हदिया, बख्शीश हरगिज ना दें। आपस में रिश्ते नाते मामलात अपनी जिम्मेदारी पे करें। जिक्र खास का कार्ड साथ ना ले जाएं, अमानत है, कहीं इस मुकद्दस अमानत में खयानत ना हो जाए। शजरा तैयबा, मुंतखब आदीस, आदाब मार्फत हर घर की जरूरत है, रोजाना पढ़ा करें। और रोजाना घर बैठे फॉलो अप करी के जो हमारे मुफ्त मैसेज है उसको अपने मोबाइल पे लगाएं, रोजाना मैसेज आएंगे। वजू के लिए अपने ही जूते इस्तेमाल करें, अपनी जेबों और जूतों की हिफाजत करें, कहीं कोई हमारी वजह से गुनाहगार ना हो जाए। गाड़ियों की मोटरसाइकिल पार्क करने में तामुन करें, यह रकम इदारे को नहीं जाती। फेसबुक पर खुद ही अमाल मत बताएं, अमाले शिफा की साइट की तरफ मुतवज्जे कराएं। मांगने वाली मर्द औरतों की हौसला अफजाई ना करें। गली में, घरों के सामने जगह जगह खड़े ना हो। और रिसाला और दर्स मुख्तलिफ जुबानों में तर्जमा करने के लिए पूरी दुनिया के मुखलिसीन बहुत ज्यादा मुतवज्जे हों। हर जुमेरात आने वाले मेहमानों की खिदमत के लिए आप सुबह जौक शौक से तशरीफ लाया करें। जब लंगर शुरू हो सब उसमें शामिल हों। बाद में लंगर समेट दिया जाता है, फिर मेहमानों को परेशानी होती है। खवातीन हर हाल में दर्स में शामिल हो सकती है और वहां बैत होने के बाद खवातीन नाम लिखवा के कार्ड ले लें। खवातीन सीढ़ियों पे, रास्तों पे, वजू खाने की चौकियां रास्तों पे और सीढ़ियों पे ना बैठें। ग्राउंड फ्लोर पे बड़ी उम्र की खवातीन बाज़ोकात बहुत ज्यादा शोर होता है और वो करती हैं और बाज़ोकात चुप कराने के नाम पे शोर बढ़ जाता है। अक्सर खवातीन टोलियां बनाकर बैठती हैं, घरों से खाना वगैरह पकाकर लाती हैं और तकसीम करती हैं, यह तरतीब ठीक नहीं। अल्लाह हमारी हाजिरी को कबूल फरमाए। आज जो खवातीन की खिदमत है उन खवातीन की खिदमत का मुजाकरा होगा, सिर्फ वही खवातीन जिनको इतला है खिदमत की वही तशरीफ लाएंगे। सुभान अल्लाह व बिहम्दी, सुभानक अल्लाह, अशहदु अन ला इलाहा
افضل الذکر لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ
Thank you. Allah, 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 All
محمد رسول اللہ. يا أول الأولين يا آخر الآخرين يا ذا القوة المتين يا راحم المساكين يا أرحم الراحمين يا أكرم الأكرمين يا أجود الأجودين يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام. یا اللہ پوری امت کو کامل ایمان دے دے, اخلاص دے دے, اخلاق دے دے, برکت اور عافیت دے دے, خیر کے وسوسوں کو دل سے نکال دے, اپنی ذات کا کامل دھیان دے دے, اپنی ذات کی کامل معرفت دے دے اور اپنی ذات کا کامل تعلق دے دے. بدل دے مولا ہمارے جذبوں کو, ہماری زندگیوں کو, ہمارے دن رات کو, اپنی محبت اور معرفت کے لیے ہمارے دلوں کو قبول کر لے, ہمارے دلوں کو قبول کر لے. مدینے والے کا عشق دے دے, مدینے والے کی محبت دے دے, مدینے والے سے پیار دے دے اور مدینے والے کا ادب دے دے, اولیاء کا ادب دے, اہل بیت سے محبت دے, صحابہ کا پیار دے. اے اللہ ہمیں گستاخوں سے نہ بنا, اے اللہ ہماری زبانوں میں ادب دے دے, حلاوت دے دے, سجدوں میں اے اللہ خشوع دے دے, دعاؤں کے اندر مولا توجہ دے دے. ہماری ضرورتوں کو غیب سے پورا فرما, ہماری پریشانیوں کو دور فرما, ہمیں اپنے نام کی لذتیں عطا فرما. ہر آمین کہنے والے کی آمین کو قبول فرما, ہر کامین کہنے والے کی ضرورتیں پوری فرما, ہر آمین کہنے والے کی مشکلیں حل فرما. دنیا کے جس کونے میں بیٹھا آمین کہہ رہا مولا اس کی پریشانیاں دور فرما, رزق وسیع کر دے, برکت وسیع کر دے, عافیت کے دروازے کھول دے, رحم کے دروازے کھول دے, رحمت کو متوجہ فرما دے. ہمارے گناہوں کو دیکھ کے اپنی رحمت نہ روک, بس اپنا کرم وسیع فرما, اپنا فضل وسیع فرما, اپنی عطائیں متوجہ فرما. دنیا میں بھی خیریں عطا فرما, آخرت میں بھی خیریں عطا فرما, اور دنیا کو بھی خیر کے ساتھ مقدر فرما اور آخرت کو بھی خیر کے ساتھ وسیع فرما. اللہ ہماری ہر آہ کو قبول فرما, ہماری ہر دعا کو قبول فرما, ہمارے ہر لفظ کو قبول فرما, تسبیح خانے کی حاضری کو قبول فرما, یہاں کی حاضری اور خدمت کو قبول فرما. یا اللہ جنہوں نے دعاؤں کے لیے کہا چاہا لکھا ان کی دعائیں قبول فرما, ان کی پریشانیاں دور فرما, ان کی مشکلیں حل فرما. جس دنیا سے رخصت ہو گئے ان کی قبروں کو نور سے بھر دے, سرور سے بھر دے, رحمت اور برکت ان کی قبروں میں بھر دے, اپنی رضا کو متوجہ فرما, ان کی روح کو علیین میں جگہ عطا فرما. میرے شیخ کی قبر کو نور سے بھر دے, ان کی محبتیں مجھ پہ اور زیادہ متوجہ کر دے. یا اللہ دنیا میں بھی آخرت میں بھی ہم سب کو سرخ روئی عطا فرما, ذلت علت اور قلت سے بچا, ذلت علت اور قلت سے بچا, مجبوری سے بچا, بس ذلت علت اور قلت سے بچا. دنیا میں بھی خیریں عطا فرما, آخرت میں بھی خیریں عطا فرما, اور دنیا کی رسوائیوں سے بچا اور آخرت کی رسوائیوں سے بچا. تو راضی ہو جا, تو راضی ہو جا, تو راضی ہو جا, ایسا راضی ہو کبھی ناراض نہ ہو,
اس مجمع کے منہ پہ ہاتھ پھیرنے سے پہلے پہلے ہم سے راضی ہو جا اور ہماری ضرورتوں کو پورا فرما، ہماری مشکلیں حل فرما، ہماری مشکلیں حل فرما، رزق میں وسعت دے، بے گھروں کو گھر دے دے، بے دروں کو در دے دے، بے سہاروں کو سہارا دے دے، بے اولادوں کو اولاد دے دے، دنیا میں بھی اور آخرت میں بھی خیریں دے دے، دنیا میں بھی اور آخرت میں بھی برکتیں دے دے۔ الہی کسی کو بے اولاد نہ کر، اور جس کو اولاد دی ہے ان کی اولادوں میں صالحیت اور صلاحیت عطا فرما، فرما برداری عطا فرما، ان کی نظروں میں جھکنا عطا فرما، اے اللہ ان کی نظروں میں حیا عطا فرما۔ اے اللہ ہماری تنہائیوں کو روشن کر دے، ہمیں تنہائیوں میں اپنی ذات کا نور دے دے، مدینے والے کی معرفت دے دے، آل بیت صحابہ کی محبت دے دے، اولیاء کا ادب دے دے، ہر آمین کہنے والا شکی اور محروم نہ ہو، ہر آمین کہنے والا صدا سعید ہو۔ اے اللہ سعادت کو متوجہ فرما، بس من مانگے عطا فرما، کسی بے ادبی اور بے قدری کی وجہ سے تسبیح خانے سے محروم نہ کر دے، تسبیح خانے کے ساتھ یا اللہ موت تک سلسلے جاری فرما، دنیا میں بھی خیریں دے دے، آخرت میں بھی خیریں دے دے، اور تسبیح خانے کی ضرورتوں کو صدا غیب سے پورا فرما، کبھی در در کا محتاج نہ بنا، بس اپنے در کا محتاج بنا، اپنے در کا محتاج بنا۔ وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ واہل بیتہ وعترتہ اجمعین، آمین برحمتک یا ارحم الراحمین۔اس عمل کا کیا فائدہ آپ بتائیں گے، اور آپ بتائیں گے، آپ اور آپ بتائیں گے، ٹھیک ہے، مائک دیں۔
السلام علیکم جی، محمد حسیب نام ہے میرا، میں بینک گیا تھا گلبرگ دفتر کے کام سے، تو نہر سے جب مال پہ چڑھتے ہیں تو موٹر سائیکل میں پٹرول بالکل ختم ہو گیا، میں نے اسی دوران سوئے کریش اور سوئے کوسر پڑھنا شروع کر دی، اور اس کی برکت سے نہر مال روڈ جو نہر ہے وہاں سے لے کے پہلے میں ایوان اقبال تک گیا، اور ایوان اقبال سے شملہ پہاڑی کے پاس جو پی ایس او کا پمپ ہے وہاں تک گیا، اور ٹینکی جب میں نے دیکھی تو بالکل خشک تھی، اور اس کی برکت سے میں وہاں تک پہنچ گیا۔ جزاک اللہ۔
اور کوئی عمل نہیں آزمایا آج تک، بس یہی تجربہ ہوا؟
نہیں، اور بھی آپ نے یا ممیت ہو یا قابض ہو یا صبور ہو یا مانی وغیرہ پڑھایا تھا، اس کی برکت سے اب نماز میں میرا دل لگنا شروع ہو گیا، جب تک نماز نہ پڑھ لوں چین نہیں آتا۔ اس سے پہلے علیحدہ کہ ایک دل کیا نماز پڑھ لی چھوٹ گئی تو کوئی بات نہیں، لیکن اب یہ ہے کہ نماز پڑھے بغیر چین نہیں آتا، نمازیں پوری کر کے ہی سوتا ہوں۔
اور کسی عمل کا فائدہ آپ کی زندگی میں پایا ہوا آپ نے؟
اس کے علاوہ سورہ کوثر آپ نے بتائی ہوئی 129 بار، وہ میں نے پڑھنی شروع کی ہوئی ہے، اس سے واقعی برکت ہوتی ہے آپ کے پیسے میں اور تنخواہ میں۔
کیا برکت ہوتی ہے؟
پہلے پیسے بالکل ختم ہو جاتے، تنخواہ جیسے ہی آتی تھی تو لاسٹ جو ڈیز ہوتے تھے ان میں بڑی مشکلات ہوتی تھی، لیکن اب برکت یہ پڑی ہے کہ پیسے پورے ہو جاتے ہیں مجھے مہینے کے آخر تک۔
اور کسی عمل سے، کسی ٹوٹکے سے فائدہ پایا؟
نہیں، ابھی میں یہی کر رہا ہوں اذکار وغیرہ۔
آپ بتائیں۔
السلام علیکم، میرا نام سفیان احمد ہے، مجھے غصہ بھی آتا تھا، آپ کا ایک عمل آپ نے بتایا تھا کہ وضو کے 3 گھونٹ، وہ عمل کیا تھا، اس سے غصہ بھی کافی کنٹرول ہوا، جزاک اللہ۔
کیا کنٹرول ہوا؟
اب غصہ نہیں آتا اتنا۔
وضو کے 3 گھونٹ،
جی جی۔
اور کوئی عمل مشاہدہ آپ کے تجربے میں؟
سر تو کوسل 3 مرتبہ پڑھنے سے روزی میں کافی برکت ہوتی ہے، اس کا مشاہدہ میری زندگی میں ہوا۔
ماشاء۔ اور کوئی فائدہ ٹوٹ کا؟
نہیں، ابھی تک یہی تجربہ ہوا ہے۔
اور بتائیں۔
السلام علیکم حضرت جی، جب بھی راستے میں چلتے ہیں یا ویسے کبھی کوئی چوٹ لگ جائے یا کوئی حادثہ پیش آ جائے تو اللہ رب العزت زبان پہ جاری فرماتے ہیں انا للہ و انا الیہ راجعون، اس کی برکت سے کوئی زیادہ چوٹ بھی لگی ہو تو اتنی تکلیف محسوس نہیں ہوتی، اور الحمدللہ ساتھ سے میں فافا زیادہ رہتی ہے۔ اس کے علاوہ رات کو मानसरा से आते हुए बहुत ज्यादा धुंध की वजह से जगह जगह पे एक तो ट्रैफिक जाम थी, तो अलम्ना श्रृंखला का पढ़ते तो अल्हम्दुलिल्लाह में रास्ता मिल जाता था और बहफाजत हम सफर में भी पहुंच गए। और घर से निकलते हुए अक्सर ये करते हैं कि या फीजो या सलाम, 11 मरतबा वाला हर दो शरीफ, सारे घर वालों की हिफाजत करके निकलते हैं, तो इसकी बरकत से अक्सर आसार से हिफाजत हो जाती है। पिछले दिनों वालदा मोहतरमा छत की सीढ़ियों से नीचे गिर गई, और ऐसा था अगर नीचे की सीढ़ी पे खुदा न खास्ता वो लग जाती तो बहुत ज्यादा उनको चोटें आती। तो इन अमाल की बरकत से अल्लाह रब्बुल इज्जत ने गिरी हैं, लेकिन अल्लाह ने बचा लिया उनको, चोट लगने से महफूज रहेंगे। बहुत ज्यादा गहरी चोटें नहीं आई उनको, कोई हड्डी वगैरह कोई इस तरह अल्हम्दुलिल्लाह अल्लाह ने बड़ी हिफाजत फरमाई है।
हाँ जी, और
अस्सलाम अलैकुम, मैं मिचराबाद जिला बावलनगर से आया हूँ। मेरा 2006 में एक्सीडेंट हुआ था और बहुत जबरदस्त एक्सीडेंट, बाया हिस्सा टूट गया, फेफड़ा जख्मी हो गया, मैं बेहोश था। और पहला मेरा ऑपरेशन जो है वो फेफड़े का हुआ, तो उसके बाद दूसरे ऑपरेशन के लिए कोशिश करता रहा, डॉक्टर जो है वो अपने पास एडमिट करके जवाब दे देते थे कि आपका ऑपरेशन नहीं हो सकता, क्योंकि बाएं तरफ अल्लाह पाक ने सारा इंसान का निजाम रखा है, इस साइड का ऑपरेशन हो ही नहीं सकता है। तो किसी अल्लाह वाले ने मुझे बताया, उस वक्त हजरत साहब से कुछ तल्लक नहीं था, न जानते थे कि हजरत साहब कहाँ हैं या कौन है, तो किसी अल्लाह वाले ने बताया कि आप हसबुनल्लाह व निमल वकील पढ़ते हुए जाएं। मैंने ये पढ़ना शुरू कर दिया, पढ़ता पढ़ता आया तो डॉक्टर साहब मुझे कहने लगे कि आपका ऑपरेशन नहीं होता। मैंने कहा जनाब कर ले, मेहरबानी आपकी। कहने लगा आप जिंदगी के दुश्मन हैं। मैंने कहा दुश्मन तो कोई नहीं होता, लेकिन कुछ मजबूरियां हैं, मैं बहुत तंग हूं, या तो अल्लाह पाक सेहत दे दे या अपने पास बुला ले। तो उसने मुझे एडमिट कर लिया, दूसरे दिन ऑपरेशन का बताया, यहां जैनब मेमोरियल अस्पताल कलमा चौक में है, वहां मुझे एडमिट किया। तो उन्होंने मेरा ऑपरेशन जब करने लगे तो कहने लगे ये आदमी अजीब इंसान है, जो मैं रोकता हूँ ऑपरेशन ना करो, ये ऑपरेशन कर लिया करो।
मुख्तसर बात कीजिए,
उस वक्त भी मेरी जुबान पर यही अल्फाज थे, हसबुनल्लाह व निमल वकील। उसने ऑपरेशन किया, ऑपरेशन के बाद मेरे वारिसों को बताने लगा, जब ऑपरेशन हो गया ये पाकिस्तान की तारीख का ये पहला ऑपरेशन है। इसके बाद दूसरी दफा जब मैं आया वो टांके वगैरह खुलवाने के लिए, तो मुझे कहने लगा कि मैंने अमरीका में पता किया है, अमरीका में भी इस किस्म का कोई ऑपरेशन वगैरह नहीं हुआ।
जी माशाल्लाह, और बताएं और कौन बताएगा।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, आज से तकरीबन 3-4 दिन पहले मेरा भतीजा गया था पार्क में, तो वहां से आने के बाद वो बहुत ही ज्यादा रोने लग गया था। तो 3-4 दिन से रो रहा था, तो कल की बात है, कल ही मैंने उसे अजान वाला अमल अफा सिफ्तुम और 7 दफा अजान का अमल किया, तो वो उसी टाइम जो है वो खामोश हो गया, सो गया। और इसके अलावा तकरीबन 1.5 हफ्ता पहले की बात है कि मैंने चालान छुटवाना था, तो बैंक भी बंद हो गए थे, तकरीबन 2:30 बजे का टाइम था, 3 बजे का। तो मैंने उससे रिक्वेस्ट भी की कि भाई मैंने नहीं आ सकता कल, तो उसने ना माना। फिर मैंने सूरतुल क्रैश पढ़ना शुरू कर दी अव्वल आखिर शरीफ के साथ, फिर भी ना माना। फिर मैं जो उसका जो ब्रांच मैनेजर जो था मैं उसके पास गया, मैंने कहा सर आपकी से रिक्वेस्ट है, आप काइंडली कर दें। तो उन्होंने उसी वक्त जो है वो मेरा चालान काट दिया सूरतुल क्रैश की बरकत से। जजाक अल्लाह।
हाँ जी, और कौन बताएगा।
अस्सलाम वालेकुम, मेरी घर वाली को असरात थे, तो उन्होंने या कारु कंपन शुरू किया या जनवरी से, तो अलहमदिल्ला 3-4 महीने बाद ही तो उस पर जो असर हाजिर हो गया, और माफिया मांगने लगे कि हमें माफ कर दो, हम पढ़ाई बंद कर दो, हम यहाँ से चले जाएंगे, पढ़ाई बंद कर दो। मैंने पढ़ाई बंद नहीं की, आखिर वो माफिया मांगते मांगते चले गए और दोबारा अभी तक नहीं आए। और उसकी बारगाह से ये बात है, हमारा रोजगार भी काफी सेट हो गया है, और आप बकायदा उसका मंगल आता है हर मंगल, वो कहते थे अगरबत्ती वगैरह जलाया करो और खैरात वगैरह किया करो, या कहा रुके अमल से। اور حرکت والی تھیلی کا بھی اتنا میں ہم نے جمل شروع کیا تھا الحمد للہ اتنا ہے کہ درگت والی تھیلی میں ختم نہیں ہوتے پیسے, ختم ہو جاتے ہیں پھر دوبارہ آ جاتے ہیں. اللہ تعالیٰ کا اس سے مقصد کوئی نہ کوئی خالی نہیں رہتی بالکل بھی تھیلی.
بس اللہ پاک آپ کو برکت عافیت سے.